छप्पन्न। त्यही दिन एक बिहानै जुन दिन राजाले एक्सनले मलाई टेलिफोन आयो, विरोधी दलको नेता भरत शमशेरको, 5-6 बजेको कुरा हो। शैलजा पनि बसेकी थिए। टेलिफोन आयो, म अहिले आऊ, मलाई भेट्न मन छ भनेर भरत शमशेरले भन्यो। मैले भने आऊ न 10-11 बजेतिर आऊ न। होइन, म अहिले नै आउन सक्छु भनेर भन्यो। मैले भने हुन्छ, आउने भए आऊ। त्यसपछि ऊ आयो। म बेडमा नै थिएँ, चिया खाइरहेको थिएँ। त्यहाँ बेड निरै काउज थियो, त्यहाँ बस्यौं अनि कुरा भयो। उसले के भन्यो भने आज बडो अनौठो कुरा भयो, उसलाई त संकेत भइसकेको रहेछ। मलाई मात्र थिएन, म बौद्धिक मूल्याङ्कन गर्थे त्यस कुरामा। मैले भने राजालाई के खाँचो परेको छ त्यस्तो कुनै कुरा गर्ने, राजाको हितमा छैन त्यो कुरा। मैले त्यही कुरा भने जो आज पनि म भन्ने गर्दछु राजाको हितको सम्बन्धमा। तर उसले भनेन उसलाई संकेत छ भनेर, खालि भन्यो के भने बडो अनौठो कुरा भयो, यत्तिका दिनसम्म मैले राजाको दर्शन पाऊ भनेर नपाएको, तपाईँले पनि विरोधी पक्षको नेतालाई दर्शन भेट बक्सनु पर्छ भनेकोमा नदिएको। हिजो अचानक राति टेलिफोन आउँछ कि आज 3 बजे दरबारमा महाराजा धीराजको दर्शनको निम्ति आउनुहोला। मैले आजै 11 बजे कलकत्ता जाने प्रोग्राम बनाएर टिकट किनेको छु। मैले भने किन जान्छौ त, भोलि गए भइहाल्छ नि, राजाले त सोधलान्, राजा त सायद आलोचक नै होलान् सरकारको भनेर उसले भन्यो। तिमी पनि त आलोचना गर्न सक्छौ सरकारको, त्यसो हुनाले जे तिमीलाई ठिक लाग्छ त्यो गर्नु, तर तिम्रो सल्लाह माग्यो भने भन्नुपर्छ कि यो प्रजातान्त्रिक संस्था जो संसदीय व्यवस्था छ त्यसलाई ध्वस्त गर्नु हुँदैन, त्यो त तिम्रो हितको पनि कुरा हो भनेर मैले भने। त्यो त भनौला, अरू केही भन्नु छ कि भनेर आएको। त्यति भनेर त्यो गइहाल्यो र भन्यो त्यसो भए म बसौँ त। मैले भने बस। ऊ सायद उम्कन चाहन्थ्यो, ऊ मबाट आश्वस्त भयो, उसले सुनेका कुराहरू होइन रहेछ क्यारे भनेर उसलाई लाग्यो होला। ऊ बस्यो। 3 बजे ऊ नारायण हिटी ढोकामा समातियो। निर्धारित समय अनुसार ऊ त गयो नि ढोकामा 3 बजे, त्यही ऊ समातियो। अब यही कुराको म पृष्ठभूमि पनि भनिहाल्छु। सुवर्णजीसँग राजाले छलफल गरिसकेका रहेछन्। राजासँग सुवर्णजी जाँदा स्कटल्याण्डमा प्यारिसमा राजाले कुरा गरेका रहेछन्। तिमीले मलाई मद्दत गर्छौ कि गर्दैनौ मैले सरकारले भने। सुवर्णजीले भन्नुभएछ सरकार गलत कुरो हो, केही मतभेदहरू छन् भने प्रधानमन्त्रीसँग सरकारले त्यो गराउनु पर्छ। कु गरेर त देशको निम्ति पनि राम्रो हुँदैन, सरकारको निम्ति पनि राम्रो हुँदैन। म त सल्लाह दिन सक्दिन, मलाई साथ दिन्छौ कि दिँदैनौ भनेर राजाले सोद्धा उहाँले त्यो कुरा भन्नुभयो, त्यो त राम्रो हुँदैन। त्यो भन्दा सुवर्णजीसँग राजा झोंकिएछन्। राजाले आफ्नो सर्किलमा के भनेका रहेछन् भने त्यो त पूरा विश्वेश्वरको प्रभावमा परेको मान्छे, तर म यिनलाई उनको रानी मार्फत प्रभाव पार्छु। तर सुवर्णजीले त्यही अडान लिनु भएछ, यो राम्रो कुरो हुँदैन। त्यो कुरा मलाई सुवर्णजीले भन्नुभएन, उहाँले भन्नुभयो गर्न त गर्छ तर अहिले गर्दैन, दरबारी भाषामा। अनि ऋषिकेशको एउटा टेलिग्राम आयो मलाई, राजाले मलाई प्यारिसमा बोलाएका छन्, म जाउँ कि नजाउँ, मलाई जाँदैछु भन्ने सूचना दिएका थिए। त्यो पनि मलाई अनौठो लाग्यो कि मलाई त्यो सूचना किन दिनु पर्यो, उनी राजदूत थिए, राजाले बोलाएपछि त नजाने भन्ने कुरा पनि थिएन। अरूहरूलाई आश्चर्य लाग्यो तर मलाई लागेन, किनभने मैले भन्ठाने प्रधानमन्त्री परराष्ट्र मन्त्रीलाई सूचना गरे। त्यसमा त मलाई आश्चर्य लागेन, तर सूर्यबाबु भन्नुहुन्थ्यो यो टेलिग्राम बडो अर्थपूर्ण छ। अनि उनलाई पनि सोधेछन् राजाले, तिमी मलाई साथ दिन्छौ कि दिँदैनौ, यो त मैले उनैको मुखबाट सुनेको हुँ। यिनले भनेछन् होइन सरकार, त्यो राम्रो हुँदैन, जो सुवर्णजीले भन्नुभएको थियो त्यस्तै कुरा यिनले पनि भनेछन्। तर होइन, मैले गर्न आँटेको छु, तिमी साथ दिन्छौ कि दिँदैनौ भनेर राजाले उनलाई सोधेछन्। उनले भनेछन् सरकारले गर्ने भनेपछि त म सरकारको सेवक हुँ, सिपाही हुँ, जुन काम बक्सिन्छ गर्छु, तर यो राम्रो हुँदैन भनेछन्। त्यो कुरा मलाई उनले भनेपछि उनलाई थाहा थियो कि राजा कुमा जान थाले। अर्को कुरो मलाई के भने भने सुवर्णजीलाई कलकत्ता जान दिएकोमा तुलसी गिरीको हात छ। तुलसी गिरीलाई राजाले भनेछन् सुवर्णले त साथ दिने भएन, जबसम्म बीपी रहनुहुन्छ सरकारलाई साथ दिँदैनन्, बीपीलाई छाड्न सक्दैनन्, त्यसो हुनाले एक्सन लिँदा बाहिर रहेपछि सायद साथ देलान् भनेर उहाँलाई बाहिर जान दिएको भन्ने मैले पछि थाहा पाए। यो ठिक हुन सक्छ, नहुन पनि सक्छ, तर यो युक्तिसङ्गत लाग्दछ। जस्तो भन्छन् नि कि गणेश मान्जीले कहिले पनि बीपीलाई छोड्न सक्दैनन्, त्यस्तै सुवर्णजीले पनि छोड्न सक्नुहुन्न भन्ने देखे। तर मलाई जेलमा थुनिसकेपछि, हुनु हुनामी भइसकेपछि त सुवर्णजीलाई कुनै उपाय हुने छैन भनेर उहाँलाई जान दिएको भन्दछन्। जे होस्, त्यस दिन करिब 10 बजेसम्म एकदम धुम्म कुहिरो थियो। मिटिङमा मान्छेहरू पनि राम्रोसँग आइसकेका थिएनन्। डेलिगेटहरू आउँदा आउँदै ढिलो भएर करिब 12 बजेतिर त्यो मिटिङ शुरू भयो। मैले खाएको थिइनँ, त्यो मिटिङ सकिएपछि खाना जाउँला भन्ने सोचेको थिएँ। मिटिङ बडो राम्रो थियो। चारैतिरबाट डेलिगेटहरू आएका थिए। मैले उद्घाटन गरेको भाषण पर्चा हेर्नुपर्छ मेरो त्यस बेलाको चिन्तन र दृष्टिकोण बुझ्नको लागि। मलाई लाग्छ त्यो धेरै राम्रो भएको थियो। मैले बोलेपछि कसले बोल्यो कुन्नी, तर श्रीबहादुर शर्मा बोलिरहेका थिए जब सेनाले घेरिहाल्यो। हामीहरूले बनाएको राजाको आग्रहमा जीसीएस थियो, पछि प्रधान सेनापति हुने दोस्रो व्यक्ति सुरेन्द्र बहादुर शाह र दरबारको समरराज कुंवर थिए। ओठ पनि कलिट परिसकेको, उनीहरू मिलिट्री पोशाकमा आए। अनि मेरो बडीगार्ड थियो सेनाको क्याप्टेन, त्यसको रिभल्भर लियो। ऊ उभिएको थियो टाढा, त्योसँग मागेर लिएको थियो। तिनीहरूलाई त्यहाँ आएको देख्ने बित्तिकै सूर्यबाबुले भन्नुभयो सकियो। अनि उहाँले भन्नुभयो, देख्नु भएन तपाईँको बडीगार्डको खोस्यो नि पिस्टल। सूर्यप्रसाद त्यसको आर्किटेक्चर संरचनाकार हुन सक्दछन्, यी सब कुराहरू म भन्दा बेसी तुलसी गिरीलाई थाहा हुन्छ। विश्वबन्धु त उसको सहायक जस्तो थियो, मतियार जस्तो थियो। त्यहाँ सेना धड़ धड़ आइहाल्यो र मञ्चमा आयो। अधिवेशन दरबारको प्राङ्गणमा चलिरहेको थियो। दरबारको पिँढीसँगै टाँसिकन हाम्रो मञ्च बनेको थियो। दरबार पछिल्लोतिर थियो। मञ्चमा आउनको लागि दरबारको पिँढीमा चढेर आउनु पर्ने। तिनीहरू पछिल्लोतिरबाट आए। सुरेन्द्र बहादुर शाह अलि पछि नै उभियो। समरराज अगाडि आयो। समरराज निर्देशन दिइरहेको थियो। अब के गर्ने, अब के गर्ने भनेर ऊसँग सोद्धछ सुरेन्द्र बहादुर शाह। अनि ऊ भन्छ उहाँलाई, सुरेन्द्र बहादुर शाहले आएर भन्यो, महाराजा धीराजबाट हुकुम भएको छ, हिँड्नु पर्यो। मैले भने हुन्छ। मैले सभातिर फर्केर भने, तपाईँहरू सभा चालु राख्नुहोला, म जान थाले, महाराजा धीराजले बोलाए। म त्यति भनेर जान लागेको थिएँ अनि समरराजले उहाँलाई पनि भनेर मञ्चमा बसेका मानिसहरूलाई इशारा गर्यो। सबैलाई आएर भन्यो। औपचारिक रूपमा राजदरबार संलग्न भएन किनभने मलाई हिँड्नुहोस् भन्ने सीजीएस थियो। तर सारा आडम्बरको 24 घण्टासम्म सम्पूर्ण देश दरबारका शाही रक्षकहरूको नियन्त्रणमा पर्न गयो। किनभने भोलिपल्ट मात्रै जहाँ मलाई थुनेर राखेको थियो शाही अङ्गरक्षक सेना फिर्ता भएको छ। हामीलाई त्यहाँबाट त्यसरी लग्न खोज्न साथ त एकदम अशान्ति भइहाल्यो। मलाई एउटा फिक्री के भयो भने, जुन किसिमबाट मलाई लिएर गए, जुन एउटा निष्ठुर आकृति त्यहाँ थियो, त्यसको गम्भीर दुष्परिणाम हुन सक्थ्यो। कारवाहीमा एउटा निष्ठुरता अभिव्यक्त भइरहेको थियो। त्यस्तोमा त्यहाँ सूर्यबाबु उचालिरहनु भएको छ हातको इशाराले। म के देखिरहेको छु भने, त्यहाँ त उनीहरूको संहार हुन सक्थ्यो मिलिट्रीद्वारा। ब्रेन गन लिएर मिलिट्री ट्रकमा थियो, स्टेन गन र राइफल लिएर मिलिट्री पुगिसकेको थियो। तिनीहरूले अलिकति पनि केही गरेको भए मलाई त मारि नै दिन्थे। भन्ने थिए कि भीड़ले मलाई समात्न थालेको हुनाले म मारिए, भाग्न लाग्दा भीड़ले समातेको हुनाले उनी मारिए। त्यस हुनाले मैले भने, तपाईँहरू शान्त हुनुहोस् र तपाईँहरू मिटिङ चलाइराख्नुहोस्। मलाई किन हो राजाले बोलाएको मलाई थाहा छैन। मैले त्यो भने तर मिटिङ त्यसपछि चलेन। मलाई लाग्दछ हामीलाई समात्न भने त्यहाँ करिब 300 जवानहरू आएका थिए। त्यहाँबाट सिंहदबा जाँदा सड़कको किनारामा पाइला पाइलामा शाही अङ्गरक्षक सेना बसेको थियो। सिंहदबारभित्र हामीहरू गेटभित्र पस्यौं। एउटा चुत्रबहादुरलाई देखेँ। दान गम्भीर सिंह रायमाझी थियो कि थिएन म भन्न सक्दिन। अरू अफिसरहरूलाई पनि मैले देखेँ सिंहदरबार पुगुन्जेलमा र सिंहदरबारको गेटमा र भित्र जहाँ मलाई राखे। लगेर बिलियर्ड रूम थियो, त्यहाँ राख्यो हामी सबैलाई। आधा घण्टापछि सबैलाई त्यहाँबाट लग्यो, म मात्र त्यहाँ बसे। त्यो बिलियर्ड रूम ठूलो थियो। त्यसका ढोकाहरू झ्यालहरू सारा बन्द गरिदिएर एउटा मात्र ढोका खुल्ला राखिदिएको थियो। त्यहाँ दुईटा चपटे बसेका थिए। त्यस दिन त्यो अव्यवस्थित थियो। त्यो षड्यन्त्र राजाले आफ्नै छातीभित्र राखेका थिए र कसैलाई थाहा हुन दिएका थिएनन्। थाहा भए पनि योजना पहिलेदेखि नै छलफल गरे होलान्, तर त्यो कार्य कुन दिन गर्ने भन्ने कसैलाई पनि भनेका थिएनन् भन्ने मलाई लाग्दछ। समरराजलाई विश्वासमा लिएको भए अर्कै कुरा। मलाई लाग्दछ उनले कसैलाई विश्वासमा लिएका छैनन्। यो सीजीएस सुरेन्द्र बहादुर शाहलाई त लिएकै छैन, कमाण्डर इन चीफलाई लिएका छन्, अरू कसैलाई लिएका छैनन्। पूरा अव्यवस्थित थियो। केवल मलाई कड़ा पहरामा राख्नु भनेको मात्रै थियो र थुन्नु भनेको मात्रै छ। र मेरो आफ्नो धारणा के छ भने, त्यस दिन राजा घटबडाहटमा छन् दुई कारणले। जनताको प्रतिक्रिया के हुन्छ, हामीहरूसँग हतियार छ कि छैन। त्यस्ताका अखबार निस्केको हामीले थाहा पायौं। राजा आफ्नो दरबारभित्र टहल्न निस्केछन्। हिँड्दाखेरि गार्डले को हो भनेर रोकेछ। त्यस किसिमको अवस्था थियो। उनी अत्यन्तै घबडाएका थिए। त्यसबेला मलाई के विश्वास भएर आयो भने, 50 उजी इजरायली सबमेसिन गन हाम्रो हातमा रहेको भए उनीले त्यसो गर्न सक्दैनथे, गर्न सक्दैनथे। एकचोटि मलाई राजाले के भनेका थिए भने म त्यही सम्झन्छु। होइन विश्वेश्वर बाबु, यहाँ कहीँबाट विदेशी शक्तिले आक्रमण गरिदियो भने शहरको रक्षा गर्ने प्लान छ? मैले भने, यो त बेकारको कुरा हो सरकार। होइन, तैपनि सुरक्षाको दृष्टि इत्यादि भनेर उनले भने। त्यो पनि उनले छलफल गरेका होलान् सेनाका मान्छेहरूसँग। अनि मैले भने राजाले यसो भनेका थिए भनेर मान्छेहरू कमाण्डर इन्चिफसँग। कमाण्डर इन्चिफ छक्क परे, यो के सोधेको हो भनेर। तर कमाण्डर इन्चिफले भोलि पर्सिपल्ट प्लान लिएर आए र छ हामीसँग त्यस्तो आकस्मिकताको लागि प्लान। टुकुचामा यहाँ दरबारमा यो गार्ड मुख्य ठाउँहरू यी हुन् भनेर मलाई बताए। त्यो पनि उनले त्यही दिन तयार गरेको होला। 57 अब थुनेर राखे, म एकान्त बन्दी भए। पछि त्यही दिन बेलुका तुलसीगिरी आयो र भन्यो, म त भन्दै थिएँ राजाले गर्छन्, तपाईँ सुन्नुहुन्न थियो, मलाई तपाईँले आफ्नो शत्रु भन् ठान्नुभयो, अब के गर्ने। मैले भने, के गर्ने, राजाले बडो गल्ती गरेका छन्। के थुन्लान्, 5 वर्ष थुन्लान्, 10 वर्ष थुन्लान्, हामी थुन्निएर बस्नुपर्छ, विकल्पहरू हामी छौं, राजाले सम्हाल्न सक्ने कुरा छैन। आ, कुनै पनि राजनीतिज्ञले 5 वर्ष 10 वर्ष भन्दा टाढा कसले हेर्छ, उसले भन्यो। मैले भने, त्यो त राजनीतिज्ञ नै होइन, म त्यस्तो राजनीतिज्ञ होइन, यस देशको भविष्य हेर्छु, जसले 25 वर्ष 30 वर्ष 50 वर्ष पछिको कुरा सोच्दैन भने त्यो के राजनीतिज्ञ, त्यो राजा त झन होइनन्, राजनीतिज्ञले त एक चुनावलाई सोच्ला रे। त्यसो हुनाले अब म निर्धक्क छु, म त आनन्दसँग बसेको छु। मैले भनेको छु तुलसीगिरीलाई, उसले यही भन्यो, अब यसले 5 वर्ष थुन्छ, 10 वर्ष पनि थुनिदेला, यसबाट के भयो त, थुनिएर 10 वर्ष बस्न हामी तयार छौं, उनले हामीलाई छोड्नुपर्छ भन्ने लागेमा वा हामीलाई छोड्न उनी बाध्य भएमा विकल्प त हामी नै रहनेछौं भनेर मैले त्यसलाई भनेको छु। त्यो मेरो मनस्थिति, मेरो सब कुरा बुझ्न आएको थियो, त्यसलाई त भोलिपल्ट लगिहाले। हामीलाई लगेर राखेपछि खाना दिइरहेका थिएनन्। खाना किन नल्याएको भनेर भनेपछि खाना लिएर आए, जसको मतलब खानाको पनि इन्तजाम थिएन, खालि समातेर राख्नु भनेको थियो, प्लानिङ त पछि भएको थियो, किनभने उनलाई के डर लाग्यो भने खानाको इन्तजाम गरौं भन्ने थाहा होला पहिले, कसैलाई पनि केही थाहा थिएन, राजा र उनका एक वा दुई मानिस बाहेक, त्यसो हुनाले खाने पनि इन्तजाम थिएन। त्यो मलाई कुनै दुःख दिनको निम्ति गरेको होइन, किनभने पछि त्यस्तो राम्रो खानाको इन्तजाम भयो। खानाको निम्ति सत्कार विभागलाई खाना त्यहाँ पुर्याउनु पर्छ है 1 बजेदेखि भनेर भनेको भए अरूले शंका गर्न थालिहाल्थे। राति आयो खाना, लुगा बिछौना छैन, किनभने लुगा बिछौना त्यहाँ पहिलेदेखि राखी छाड्यो भने त थाहा भइहाल्छ नि किन लुगा बिछौना आउन थाल्यो भनेर। उनले सम्पूर्ण योजना आफ्नो छातीभित्र लुकाएर राखेका थिए। त्यसरी तिनले पुष 1 गतेको काण्ड गरेका थिए। भोलिपल्ट बिहान तुलसीगिरी भन्छ, हामीलाई महाराज धीराजको कागज चाहियो, त्यो मलाई देखाउनु परेको रहेछ, महाराज धीराजले 3 बजे घोषणा गरेका रहेछन्, हामीलाई 12-1 बजेतिर समातेका थिए, त्यो घोषणा पनि हामीलाई दिएको छैन, हामीले त्यसलाई अध्ययन गर्नुपर्ने भनेर तुलसीगिरी चिच्याउँछ। उसलाई त डरै छैन, राजासँग मिलेर आएको थियो, उसलाई के को डर। म स्तम्भित छु, मलाई एउटा कुरा के लाग्यो भने अब म आरामले बस्छु, तर म स्तम्भित छु किन यसो भयो भनेर। जाडो, असाध्य जाडो छ, आगो बाल्नलाई फायर प्लेस छ, धन धन आगो बालिदिएको छ, त्यसमा बिलियर्ड रुमको फोल्डिङ चेयर राखिदिएका छन्, चिया छ, के छ। भोलिपल्ट अकस्मात खबर आयो, राजाको घोषणा हेर्न दिए। तुलसीगिरीले एउटा किताब लिएर गएको थियो, त्यो त्यही थियो, उसलाई हतार त्यहाँबाट लिएर गइहाले। अनि भोलिपल्ट हाम्रो सामानहरू आयो, मेजरले त्यो सबै जाँच गर्यो, हामीहरू भित्र पस्दाखेरि नै सबै कुरा जाँच गरेको थियो। मैले कालो ओभरकोट लगाएको थिएँ, ओभरकोटभित्र पनि हेर्यो। त्यसपछि भोलिपल्ट मलाई लाग्दछ सूर्यनाथ दास यादवलाई ल्याए, अरू त्यसपछि कसैलाई ल्यायो कि ल्याएन मलाई याद भएन। भोलिपल्टदेखि अतिथि सत्कार विभागबाट खाना आउन थाल्यो, एकदम राम्रो खाना, बिहान ब्रेकफास्ट एकदम इङ्ग्लिस ब्रेकफास्ट आउँथ्यो, लन्च पनि त्यस्तै, बेलुका चिया, सुपारी, सौँप, सिगरेट पनि डब्बाका डब्बा त्यसरी आउँथ्यो। कति रुपियाँको व्यवस्था थियो थाहा छैन, तर जे अर्डर गर्यो त्यो आउँथ्यो। पछि उनीहरूले भने, तपाईँलाई 45 रुपियाँ रोजको, जे अर्डर गर्नुहुन्छ पाइन्छ। त्यसबेला 45 रुपियाँ भनेपछि त निकै धेरै हुन्थ्यो, तपाईँले जे मगाए पनि हुन्छ भन्थे, तर मैले यही त धेरै छ भन्थे। अब पढ्ने छैन, लेख्ने छैन, त्यो बिलियर्ड रूममा क्वायरको ठूलो कार्पेट बिछ्याएको थियो, कतिले टेकेर फोहोर पारेको, त्यहाँ साफ गर्न लगाउँदा एउटा सानो पेन्सिलको टुक्रा फेला पर्यो, अरूले देखेनन्, मैले चट्ट खल्टीमा राखिहाले। मलाई एउटा क्याम्प खाट दिएका थिए भोलिपल्ट देखे, अनि मेरो स्लिपिङ ब्याग र ओढ्नेहरू सब आयो, अनि एउटा ठूलो कार्पेट घरबाट मगाइदिए जो मसँग अहिलेसम्म छ। मैले त्यही क्वायर कार्पेट माथि राखे, म त्यसमाथि योगासन पनि गर्दथे, अनि म सुतेर बिस्तारै लेख्दथे, पेपर टेबल नेपकिनहरूमा लेख्थे, आउने बखतमा 6-7 लेख्थे, हुन त जति लिए पनि हुन्थ्यो, त्यो मलाई लाग्दछ आधा पाउ जति जम्मा भएको थियो होला। बेड तल राख्थे, अलिकति उनीहरूले आँखा पनि चिम्लिदिएका थिए कि जस्तो मलाई लाग्दछ। दारी आफैले बनाउन पाइँदैनथ्यो, रेजर आफूसँग राख्न पाइँदैनथ्यो। कस्तो काम चलाउ थियो पहिला दिन भने पिसाब गर्ने दिशा गर्ने ठाउँ पनि बनाएको थिएन। त्यसको भोलिपल्ट ट्रेन्च ल्याट्रिन खने, त्यसमा टेन्ट लगाइदिए। 24 घण्टा बत्ती बल्थ्यो, उज्यालो बत्ती, बिलियर्डको बत्ती, त्यसको नजिकै जाने र अरू 3-4 वटा बत्तीहरू, त्यो पनि धेरै उज्यालो। 3-4 जना सेनाका मानिसहरू हमेसा भित्र बसिराख्थे, 2 वटा चपटे त बस्छ बस्छ, एउटा ढोका, बाहिर जाने त कुरै छैन। त्यहाँ 2-3 वटा रमाइलो कुरा भएको छ। मलाई लाग्यो मान्छे कति मदत गर्ने हुँदा रहेछन्। डाक्टरहरू सहयोग गर्ने चालाक डाक्टरहरू थिए जो अहिले पनि सेनामा छन् क्यारे। मलाई हेर्न उसँग मेजर र जनरलहरू सब आउँथे। ठूलो हल थियो, आए, आएर मलाई सल्युट गरे अनि डाक्टर अगाडि आउँथ्यो। मनेर बिस्तारै आएर आज त यस्तो भयो उस्तो भयो भनेर फुसफुस सुनाउँथ्यो। त्यसैबाट म समाचारहरू थाहा पाउँथे, आज के भयो भनेर। मेडिकल प्रोफेसनका साराका सारा सहानुभूति भएका थिए मेरा प्रति। सम्पूर्ण 8 वर्षको मेरो जेल जीवनमा जो पनि आए सहानुभूति भएका, मैले यसलाई उल्लेख गर्नै पर्छ। सेनाको पनि व्यक्तिगत हैसियतमा उनीहरूको भावना मलाई के लाग्दथ्यो भने गणेश महाजीलाई त्यो लाग्दैनथ्यो। मेरो निम्ति अत्यन्त सम्मान थियो उनीहरूमा, त्यो भन्यो भने गणेश महाजी मान्नुहुन्न तर मलाई लाग्थ्यो त्यो, र उनीहरू खुसी थिएनन् भन्ने जस्तो मलाई लाग्थ्यो। कोही त बदमाश पनि आउँथ्यो, त्यो मैले भनेको होइन, तर समग्र रूपमा मेरो त्यो अनुभव थियो। अर्को कुरा म के विचार गरिरहेको थिएँ भने यसरी अनिर्णित भाग्य त राख्दैन, को हुँदा मान्छे मार्छन् भने त म अनुमान गरिरहेको थिएँ कि हामीलाई मार्छन्, किनभने त्यस्तो आतंक खडा गरिदिएको थियो। पहिला दिन त मलाई निश्चय जस्तै भएको थियो जब मैले शाही अंगरक्षक सेना प्रयोग भएको देखे। भोलिपल्टदेखि त्यो लागेन, तैपनि आशंका थियो। सिंहदरबारको बाहिरी पर्खाललाई बनाउन भनेर हो कि के हो, एउटा मचान बनाइरहेको मैले देखे। मलाई लाग्यो कि त्यहाँ मचानमा लगेर गोली हान्ने होला, त्यस्तो किसिमको एउटा अन्यल थियो। मलाई लाग्न थाल्यो अब हामीलाई मार्न पनि सक्दछन्, त्यो सम्भावनाको परिधि भन्दा बाहिरको कुरा पनि थिएन। त्यस सन्दर्भमा यो नहुने कुरा पनि थिएन। राजा त्यस बखतमा भयानक अन्धो भएर काम गरिरहेका थिए, त्यो मेरो आफ्नो धारणा हो। हामी समातिएका 6 दिन बिहान 9 बजेतिर हुँदो या 10 बजेतिर कुहिरो टम्म लागेको छ, देखिँदैन कतै राम्ररी। आउँछ जनरल, त्यो जनरल शाह होइन अर्कै जनरल आउँछ जोसँग मेरो पछि सुन्दरी जलमा वाद विवाद भएको थियो। यहाँ मलाई अहिले सम्झना भयो एउटा कुरा। अब राजाले ऋषिकेश शाहलाई पेरिसमा बोलाए। उनको कुरा सुनेर ऋषिकेशले भनेका रहेछन्, होइन सरकार, प्रधानमन्त्रीले केही बेअदबी गरे कि के गरे भन्दा राजाले भनेछन्, केही कुरा गरेनन्, कुनै पनि मेरो मर्यादाको खिलाफ या मेरो अधिकारको खिलाफ कहिले पनि केही गरेनन्। मसँग कुनै आधार छैन उनलाई हटाउन, तर मलाई लाग्यो कि प्रजातान्त्रिक प्रक्रियाबाट हुँदैन। उनले भनेका छन्, मैले आफूले पनि लेखेको छु ऋषिकेश शाहले यसो भने भनेर। 2-3 चोटि ऋषिकेश शाहले सोधेका छन् मन्त्री छँदा पनि। राजाले उनलाई भनेका थिए, मलाई उनीहरूसँग कुनै गुनासो छैन, तर मलाई लाग्छ यो भन्दा पनि राम्ररी चलाउन सकिन्छ कि भनेर मात्रै गरेको हो। उनले मेरो कुनै व्यक्तिगत मर्यादालाई नहुने केही पनि गरेका छैनन् र राजनैतिक वा उनले गरेको अरू काममा पनि मलाई कुनै असन्तोष थिएन। ऋषिकेश शाहले राजालाई त्यो भनेका थिए र त्यो मैले रेकर्डमा राखेको छु भनेका छन्। हामीलाई थुनेको 6 दिन त्यो जनरल आयो, ऊ त हल्ला मच्चाउँदै आयो एकदमसँग, ल भित्रका भूतपूर्व प्रधानमन्त्रीलाई बाहिर लग्नु पर्यो भन्यो। म सुनिरहेको छु त्यो भनाई, म अनुमान के गरिरहेको छु भने अब कहीँ फायरिङ स्क्वाडको अघिल्तिर उभ्याउने होला, कुर्सी लगिदेऊ बाहिर भनिरहेको छ। हामीहरू 2-3 जना छौं। त्यसपछि त्यहाँ आयो क्याम्प कमान्डर र भन्यो, बाहिर दरबारका जनरलहरू आएका छन्, बाहिर जानु पर्यो। मैले आफ्नो ओभरकोट लगाएर बाहिर निस्के, के देख्दछु भने त्यहाँ टेनिस कोर्टमा 2 कुर्सी राखिदिएको छ आम्ना सामना। म छु, सूर्यनाथ दास यादव थिए र अर्को पनि एकजना थिए, त्यो अर्को प्रेमराज आङदम्बे थियो कि को थियो मलाई अहिले याद भइरहेको छैन। 4 कुनामा त्यसै गरी राखिदिएको थियो कुर्सी, मलाई एउटा देखाएर यहाँ बस्नुहोस् भने। अरूहरू अन्त बसे अनि पछि ऊ आयो बडो नाटकीय किसिमबाट, मलाई महाराज धीराजको हुकुम भएर म यहाँ आएको, दरबारबाट एउटा खाम आएको छ त्यो तपाईँको अगाडि म चाच्छु भनेर एउटा खाम जेबबाट झिक्छ र देखाएर एउटा चटक गर्ने मान्छेले देखाए जस्तो गर्दै भन्छ, यी लाछाप जस्ताको तस्तै छ, अनि च्यातेर एउटा पत्र झिक्छ र सुनाउँछ। त्यसमा प्रश्नहरू रहेछन् र यी प्रश्नहरूको जवाब लिएर पठाउनु भन्ने रहेछ। प्रश्नावली साइक्लो स्टाइल गरेको थियो, अब यसको जवाब तपाईँहरूले लेख्नु पर्यो भनेर हामीहरूलाई कलम कागज दियो। लेख्नुहोस् भन्यो। मैले भने म यसको एउटा कपी राख्न सक्छु कि सक्दिनँ, त्यो मलाई हुकुम छैन, तर तपाईँले नक्कल बनाउनुहोस्, दुवै कपी म लिएर जान्छु, उहाँबाट महाराजा धीराज कहाँबाट दिनु भनेपछि देउला भन्यो। त्यस बखतमा म सोचिरहेको थिएँ अब तुरन्तै हामीलाई गोली हान्न लगाइन्छ। त्यस्तो बखतमा ती प्रश्नहरूको जवाब दिनु पाइरहेको थियो। त्यस बेलाको हाम्रो मनस्थितिको कसैले पनि कल्पना गर्न सक्दछ। त्यस प्रश्नावलीमा सोधेको छ, एक, तपाईँ नेपालको नागरिक भएर यहाँको ऐन कानून मानेर बस्न चाहनुहुन्छ कि हुँदैन? दुई, महाराज धीराजबाट पुस एक गतेको कारवाहीको बारेमा तपाईँको के भनाइ छ? तीन, अब महाराजा धीराजले कस्तो नयाँ व्यवस्था ल्याउनु पर्यो? चार, प्रजातन्त्रका लागि केही पूर्वाधार चाहिन्छ, त्यसका सम्बन्धमा तपाईँको के भनाइ छ? अर्को पनि एउटा प्रश्न थियो, तर त्यो उस्तो महत्वपूर्ण थिएन। मैले पहिले के जवाब दिएको छु भने, म नेपालको नागरिक हुँ र नागरिक भएर बस्न चाहन्छु। नागरिकका केही कर्तव्य छन्, ती पनि पालन गर्छु, र केही अधिकारहरू छन्, त्यो पनि नागरिकले उपभोग गर्न पाउनुपर्छ, र नागरिकताको कर्तव्य र हक दुइटै साथसाथै जान्छ। दोस्रो छ, महाराजा धीराजले गरेको कारवाही अत्यन्त अनावश्यक र गलत भएको छ। तेस्रो छ, कस्तो व्यवस्था हुनुपर्छ भन्ने हकमा त्यही व्यवस्था पुनर्स्थापित हुनुपर्छ जो एक गतेका दिन समाप्त गरियो। चौथो, पूर्वाधारको सम्बन्धमा, प्रजातन्त्रको लागि कुनै पूर्वाधार चाहिँदैन, तर प्रजातन्त्रलाई समाप्त गर्न सक्ने जसको शक्ति छ त्यसमा भने प्रजातन्त्रप्रति आस्था हुनुपर्छ, त्यो मात्र एउटा पूर्वाधार छ, नत्र प्रजातन्त्रको अरू कुनै पूर्वाधार छैन। भाषामा केही अन्तर पर्न जाला, तर मैले माथि उल्लेख गरे बमोजिम नै जवाफ लेखेको थिएँ। यस बखतमा जब गोली हान्ने सम्भावना विद्यमान थियो मैले त्यो लेखेँ। मैले अरूहरूलाई सोधेँ, के लेखौ? सूर्यनाथलाई सोधेँ, के लेखौ भन्दा, छुट्ने कुरा लेखेको छु, अरू नसोध्नुहोस् के लेखेको छु भनेर भन्यो। ऊ छुट्यो पनि चार पाँच दिनपछि, र अरू पनि कहाँ कहाँ गए, के गरे, त्यो छँदैछ। त्यो एउटा घटना घटेको छ नाटकीय किसिमबाट, अरू केही त्यस्तो भएन। त्यस हालतमा हामी राखिएका थियौं। हाम्रो समस्या थियो बाहिरी सम्पर्क कसरी गर्ने। बाहिर सम्पर्क गर्नको लागि कुनै उपाय मिलिरहेको थिएन। सबभन्दा पहिला सम्पर्कको सूत्र, मलाई जो खाना लिएर आउँथ्यो त्यहाँ एउटा मान्छे पर्यो जो मेरै घरमा काम गर्थ्यो अतिथि सत्कार विभागको तर्फबाट। त्यो बोय थियो जो अहिले अमेरिकामा छ, उसले आफ्नो रेस्टुरेन्ट पनि खोलेको छ, के गरेको छ। त्यो छरितो ठिटो थियो, बडो फुर्तिलो, त्यो खुसखुस आएर चिया दिइरहेको हुन्थ्यो, केही गरिरहेको हुन्थ्यो। बिहान भएको बेडी पनि लिएर आउँथ्यो। आगो बलिरहेको ठाउँमा एउटा फोल्डिङ चेयर लगाएर म बसेको हुन्थे, ऊ त्यही आएर काम गरिरहेको हुन्थ्यो। जनरल आएर उभिरहँदैनथ्यो, ऊ त अलि टाढै उभिने। अब यहाँ जुलुस निकाल्ने भइरहेका छन्, फलाना गर्ने भइरहेका छन्, ढिमाका गर्ने भइरहेका छन्, आज त उनीहरूसँग पनि भेट भयो, फलानासँग पनि भेट भयो भनेर खुसखुस सुनाइराख्थ्यो। अरू कुनै खास कुरा हुँदैनथ्यो, घर घरबाट जुलुसमा आउने पनि सोचिरहेका छन् भन्ने अतिरञ्जित कुरा पनि भन्थ्यो। त्यस्ताका बाहिर कसरी खबर पठाउने भन्ने मेरो दिमागमा आइरहेको थियो। त्यसको मार्फत खबर पठाऊ, तर कागज दिँदा देखिहाल्छन्। कागज दिनु भएन, त्यहाँ काम गर्ने तीन चारजना आउँथे र तत्काल स्टोभ बालेर तात तातै चिया दिन्थे। चिनमा मैले एक दिन कागजको एउटा टुक्रा देखेँ। मैले मनमनै भने, यसै किसिमबाट म बाहिर खबर पठाउन सक्छु। चिनीको भाँडोमा कागजको टुक्रा हालिदियो र उसलाई भनिदियो कि चिनी अलिकति सफा गर्नु वा केही गर्नु भनेर। ऊ त बडो चलाक मान्छे, गर्नु है भनिदिएपछि पुग्थ्यो। त्यसरी सबभन्दा पहिला मेरो सम्पर्क चिनीबाट भयो। चिनीबाट मैले खबर पठाएँ, उताबाट आएको खबरलाई पनि उसले चिनीमा हाल्दो रहेछ। एक दिन त के भइदियो भने, हामीहरू खाइरहेका थियौं, चिनीमा कागजको डल्लो पारेर त्यहाँ राखेको थियो। त्यो चिनी जवान सिंह कहाँ पर्यो। जवान सिंहले झोक्किँदै, के कागज हालेर ल्याएको भनेर पर फालिदियो, अनि उसलाई डाँट भयो, सफा चिनी ल्याउँदैनस्, कागज हालेर ल्याउँछस् भनेर। तर त्यो थाहा पाएनन् उनीहरूले। अब मैले त्यो जवान सिंहले फ्याँकेको चियामा परिरहेको कागज भिजिसकेको मैले पछि खोजेर हेर्दा पढ्नै नसक्ने भइसकेको थियो। मेरो लुगाहरू धुन पठाउन थालेपछि इजारमा हालेको कागतहरूबाट पनि सम्पर्क राख्ने कोसिस गरे। त्यो त मलाई लाग्छ तिनीहरूले थाहा पाएका थिए जस्तो लाग्छ। एउटा सेनाको मान्छेले आएर के भन्यो भने, केही खबर पठाउनु छ कि? तिनीहरूले नै मलाई आएर भने। म रोसालाई पठाउँथे खबरहरू, त्यसमा पनि कोड बनाएर पठाउँथे। चिनीमा पठाउँदा पनि कोडै बनाएर पठाउँथे। अर्को इजारमा हालेर पठाउँदा पुगिहाल्छ कि भनेर पठाएको थिएँ। किताबहरू दिन थालेपछि एउटा धर्मयुग आयो। अब एउटा धर्मयुग आएको, दिनभरि रातभरि त्यही पढ्दा पढ्दै हरेक शब्दमा ध्यान जान्थ्यो। पहिला त मैले त्यसमा केही देखेकै थिइनँ, पछि मैले के देखेँ भने, त्यसमा मेरो लागि एउटा सन्देश पो रहेछ। मैले त्यसलाई पढेँ। पढ्दा के छ भने, सुवर्णजीको सन्देश छ। सुवर्णजीले के सोधी पठाउनु भएको थियो भने, अब के गर्ने, के आदेश छ, नेताको के आदेश छ त्यसमा त्यति मात्र एक वाक्य थियो। त्यस तरिकाबाट सुवर्णजीले सम्पर्क गर्नुभयो। त्यसपछि मैले खबर पठाए, त्यो पत्रिका फर्काउनु पर्थ्यो। किताब ल्यायो अनि फर्कायो, त्यस्तै हुन थाल्यो। मैले त्यो गर्दा भने सुवर्णजी पूरा अधिकार सम्पन्न हुनुहुन्छ, म त जेलमा भएकोले कुरा गर्न सक्दिन, उहाँले जे गरेको पनि मलाई मान्नेछ, उहाँले जुन लाइन लिए पनि मलाई मान्नेछ र अहिलेको गम्भीर परिस्थितिमा मसँग आदेश लिइरहनु पर्ने छैन, बाहिर बसेका साथीहरूसँग मिलिकन काम गरे हुन्छ भनेर मैले उहाँलाई त्यो खबर पठाए। त्यसपछि सुवर्णजीको पनि के भयो। भारतलाई लागेको थियो राजाले उनीहरूको अनुकूल सरकार बनाउलान्, त्यसो हुनाले उनीहरू चुप लागेका थिए। पछि त एकदम हंगामा जस्तो भइहाल्यो, यहाँ पनि ठूलो हंगामा भयो। 58 त्यस्तै चलिरहेको थियो अनि मैले के देखे भने यो त अनन्तकालसम्म थुनेर राखिदिन्छ, न कसैसँग सम्पर्क छ, न केही छ। किताब भने दिन थालिसकेको छ, अलिअलि खबरहरू दिँदैनन्, किताबहरू दिन्छन्। एउटा मौका पाएर दीर्घराजले राजासँग सोधेछ, उहाँ सान दाजुलाई किताब दिए हुन्छ? हुन्छ हुन्छ, उहाँलाई जे जे किताब चाहिन्छ पठाए हुन्छ भन्नेछन् राजाले। अनि दीर्घराज कहाँबाट किताबहरू म कहाँ आउन थाल्यो, त्यसैबाट आएको धर्मयुग पनि। तर अखबारहरू दिएको थिएन, सूर्यबाबु कहाँ त धेरै किताबहरू जान्थे, उताबाट किताब आइदिए हुन्थ्यो भने मैले, बरफबागमा हुनुहुन्थ्यो उहाँहरू, उहाँहरू कहाँबाट आइदिएको भए समस्या नै पर्ने थिएन, कहाँबाट ल्याउने के गर्ने भनेर। मैले खबर पठाएपछि पहिले त मानेनन्, पछि हुन्छ भने, सूर्यबाबुले के किताब पठाउनु हुन्थ्यो भने रिडर्स डाइजेस्ट, मसँग अझ पनि छ, ईश्वर मलाई मेरा मित्रहरूबाट रक्षा गर, म आफ्ना शत्रुहरूलाई ठिक पार्न सक्छु। उहाँ यस्तै यस्तै उत्पट्याङ कुराहरू गर्नुहुन्थ्यो। उहाँहरूको सूर्यबाबुको भूमिका असाध्य नराम्रो थियो, अलि गम्भीर विषयका किताबहरू मागी पठाउँदा उहाँ त्यस्तो किताब पठाउने, अनि केही खबर छ कि भन्दा पनि त्यस्तै त्यस्तै गर्ने, र मान्छेहरू सेनाका मान्छेहरू पनि अलि सहयोग गर्न खोज्ने, केही किताबहरू ल्याइदिन सकिन्छ कि, केही खबर दिन सकिन्छ कि भनेर। शैलजाहरू जुन दिन समातिए, फागुन 7 गतेको राजा उपस्थित भएको समारोहमा सेनाका मान्छेहरू दगुर्दै आए बडो उत्साहसँग, धेरै मानिसहरू समातिए, धेरै चुटाई खाए, तपाईँकी भान्जी पनि कालो झण्डा देखाएको हुनाले हामीले त टाढाबाट देख्यौं, चुप्तै लगेको हामीले देख्यौं भनेर उत्साहका साथ तिनीहरू भनिरहेका थिए। त्यस्ता कुराहरू त फैलिहाले, हजामा आउँथ्यो, जनरल अथवा सेनाको अरू मान्छे अलि टाढा बसिरहेका हुन्थे, कपाल दारी बनाइरहेको बेलामा केही न केही खुसखुस कुरा गइरहन्थ्यो, तपाईँ त दुब्लाउनु भएछ भन्थ्यो र फटफट कुरा गर्ने किसिमको थियो, आधा नेपाली आधा हिन्दी जस्तो बोल्थ्यो, तर त्यो सेनाकै थियो जस्तो लाग्छ। केही समय बितेपछि म भोक हडतालमा बसे, मैले सोचे मेरो सम्पर्क हुन थाल्यो, म भोक हडताल गर्छु भनेर मैले निश्चय गरे। मैले बाहिर खबर पठाए, मेरो 4-5 मुख्य मागहरू राखे, एउटा माग के थियो भने जति राजनीतिक बन्दीहरू छौं ती सबैलाई सँगै साथमा राख्नु पर्छ र यसरी हामी एकान्तमा बस्ने होइन, अर्को खबरहरू हामीले पाउनुपर्छ, खेलकुदको व्यवस्था हुनुपर्छ, आफ्ना नातेदार इष्टमित्रहरूसँग भेटघाटको व्यवस्था हुनुपर्छ र मुद्दा चलाउनुपर्छ अदालतमा। यी सबै मागहरू राखेर भोक हडताल शुरू गरे, त्यसमध्ये सबै कुरा स्वीकार गरे, केवल एउटा कुरा गरेनन्, अदालतमा लैजाने कुरा, त्यसलाई मैले उति महत्वपूर्ण मानेको थिइनँ, मैले खालि भेटघाट र सँगसँगै बस्न पाउने कुरालाई जोड दिएको थिएँ। राजनीतिमा छौं भने विचारहरूको विनिमय होस् न भनेर मैले त्यसो गरेको थिएँ। मैले भोक हडताल 13 गरेको थिएँ, पहिला 7-8 दिनसम्म उनीहरूले कुनै प्रतिक्रिया देखाएनन्। त्यस भोक हडतालको अवधिमा म बाहिरको खबर बीचबीचमा पाइरहन्थेँ, त्यसको लागि मैले सम्पर्क स्थापित गरेको थिएँ र त्यस सम्पर्क सूत्रद्वारा म खबर पाइरहन्थेँ। मैले भोक हडताल 2 अघि नै तोडेको थिएँ किनभने मेरा मुख्य मागहरू जति पूरा भइसकेका थिए। मैले भोक हडताल पहिले नै तोड्ने निश्चय गरिसकेको थिएँ सुशीलाको लागि भनेर मैले 2 बढी गरे। अनि बुनु आइसकेपछि तपाईँको बहिनी आउनु भएको छ, उहाँको हातबाट रस लिए भइहाल्छ नि भनेर उनीहरूले भने। मैले हुन्छ भने, बुनु मनेर आई मौसमीको रस खाएर 13 मैले भोक हडताल तोडे। यद्यपि 10 नै एउटा सम्झौता भइसकेको थियो, खालि एउटा कुरा मात्रै उनीहरूले मानेनन्। मैले स्पष्ट वाक्यमा भनेको थिएँ मलाई मुद्दा चलाउन, त्यो तिनीहरूले मानेनन्। मेरो भोक हडतालको मुख्य उद्देश्य के थियो भने एक्लोमा थुनामा नराखी सबैलाई साथै राख्नुपर्छ, त्यो पनि उनीहरूले विचार गरिने छ भनेका थिए। जब मैले भोक हडताल तोडे भन्ने समाचार जवाहरलालजीले भारतीय संसदमा दिए, जोरदार ताली बजेछ, संसदका सदस्यहरूले उठिकन ताली बजाएर त्यसलाई स्वागत गरेका थिए। जवाहरलालजीले अकस्मात भनेछन्, हामीले भर्खरै समाचार के पाएका छौं भने बीपी कोइरालाले अनसन तोडेछन्। त्यस समाचारको त्यसरी तत्काल प्रतिक्रिया भएको थियो। बुनु आएपछि त मेरो भेटघाट भइहाल्यो, फेरि त्यस वखतको जनरल बडो सौम्य किसिमको थियो, भेटघाटको बेलामा अलि टाढै बसिदिन्थ्यो। मैले पहिला बाहिरी मान्छे भेटेको बुनु थिए, बुनुको दुल्हा दिल्लीमा नियुक्त थियो, त्यो पाकिस्तानी एम्बेसीमा द्वितीय सचिव थियो। बुनुले मलाई सबै कुरो बताए। ऊ जवाहरलालजी कहाँ कसरी गई भन्ने बताए। मेरो दाजुलाई त मार्छन्, लुम्बुम्बालाई मारेछ भनेछ। नहीं, उस तरह से बर्बर तुम्हारा मुल्क नहीं है, अफ्रिकन स्टेट्स की तरह, कांगो की तरह तुम्हारा मुल्क नहीं है भनेर उनले बुनुलाई भनेका रहेछन्। बुनु भन्थे उनले मलाई माया गरे, बीचमा मलाई बोलाइ पनि पठाउँथे केही खबर आयो भने। डिस्प्याच म्यान आउँथ्यो उहाँबाट बोलाउनलाई। त्यसबाट मलाई अप्ठ्यारो अनुभव किन हुन्थ्यो भने म पाकिस्तानी राजदूतावासको अफिसर कि दुलै उहाँ भारतीय प्रधानमन्त्रीले मलाई बीचबीचमा भेट्न बोलाउँछन्। भनिदिइरहेका हुन्थे, यस्तो यस्तो छ, न घबडाऊ, घरमा पनि बीपीको घरमा पनि खबर गरिदेऊ भन्थे। जवाहरलालजीले त्यसरी व्यक्तिगत तवरमा चाख लिएका थिए। त्यो मलाई लाग्दछ एउटा ठूलो नैतिक समर्थन थियो। त्यसमा उनीहरूको जेसुकै उद्देश्य भए तापनि हामीहरू जो एक्लिएका बन्दीहरूको रूपमा थियौं एउटा ठूलो नैतिक समर्थनको जस्तो थियो। त्यो कुरा एउटा भरपर्दो नैतिक समर्थन। त्यो अनसन तोडेपछि अकस्मात चिठीहरू दिन थाले, भेटघाट हुन दिन थाले। त्यही भेटघाटमा ठूल दाजु आउनु भएको थियो, भाउजू आउनु भएको थियो। ठूल दाजुलाई राजाले अमेरिकामा राजदूत नियुक्त गरेका थिए। अनि भाउजूले भन्नुभयो, आफ्नो दाजुलाई सम्झाउनुहोस् न, तपाईँ चाहिँ जेलमा बस्ने रे, हामी एम्बेसडर भएर जाने, राजाको एम्बेसडर भएर जाने, यो त राम्रो भएन। उहाँ त तपाईँको दाजु त जान थाल्नु भएको छ, त्यो जनरल बसेर सब कुरा सुनिरहेको छ। भाउजू मलाई भन्नुहुन्छ, उहाँलाई रोक्नुहोस्। मैले भने, उहाँलाई मैले कसरी रोक्छु? यो त आफूले विचार गर्ने कुरा हो, जुन चिज राम्रो हुन्छ त्यो गर्नुहुन्छ। त्यसपछि सुशीलाहरू आए, सामान्य किसिमको व्यवहार हुन थाल्यो, त्यस्तो तनातनी भएन। त्यसपछि अखबारहरू पनि दिन थाले, बाहिर घुम्न पनि दिन थाले। स्पोर्ट्सको निम्ति त यहाँ ठाउँ भएन, तपाईँको निम्ति अर्को ठाउँको हामीहरू इन्तजाम गर्दैछौ, त्यो भएपछि स्पोर्ट्स पनि हुन्छ, बाहिर पनि घुम्न पाइन्छ भने। बाहिर भनेको बिलियर्ड घरको पूर्वपट्टि एउटा फुटबल ग्राउन्ड छ, त्यही घुम्न दिन थाले। त्यस्ताका हामी सबै भाइहरू गिरफ्तार भएका थियौं, त्यो त भनिरहनु पर्दैन। गिरफ्तारीको दुई तीन महिनापछि हामीलाई सुन्दरी जल लगे। त्यहाँ उनीहरू बनाउन थालेका रहेछन्। भन्न त भन्थे नयाँ जेल बन्दैछ सुन्दरी जलमा भनेर। जनरल पनि भन्थ्यो तयारी हुँदैछ, कहाँ लैजान्छन् त भनेर सोद्धा जनरल भन्दैनथ्यो। उसलाई त थाहा भइसकेको थियो, अरूलाई पनि थाहा भइसकेको थियो, तर बताउँदैनथे। कहीँ होला नि, तयारी हुँदैछ, तपाईँ किन हतपताउनुहुन्छ भनेर जहिले पनि मलाई भन्थे। 59 एक दिन मलाई साँझमा एउटा अफिसरले आएर भन्यो, आज तपाईँ तयार हुनुहोला, आज लैजाने। मैले भने दिउँसो लग न भन्दा होइन साँझमा लैजाने, अनि साँझमा लिएर गए। म त्यहाँ पुग्दा त हाम्रा अरू मान्छेहरू त्यहाँ पुगिसकेका थिए, भीड थियो। अँध्यारो अँध्यारोमा मलाई पुर्याइएको थियो सुन्दरी जलको एउटा कम्पाउन्ड भित्रको घरमा। मलाई त्यस्तो नराम्रो ठाउँ लागेन। त्यहाँको क्याम्प कमान्डर जनरलले भन्यो, तपाईँलाई जुन कोठा मनपर्छ लिए हुन्छ। मैले एउटा कोठा लिएँ जहाँ पछि गणेश मानजी बस्नु भयो। उसले भन्यो, तपाईँको निम्ति त पूर्वपट्टिको एउटा राम्रो कोठा छ, पूर्व र दक्षिण खुलेको, त्यहाँ हामीले ठिक गरेको हो तपाईँको निम्ति, तर तपाईँलाई त्यो राम्रो लाग्दैन भने यही लिए हुन्छ भनेर भने। अनि उनीहरूले नै सुझाव दिए त्यही कोठामा जानुहोस् भनेर। त्यहाँको सबभन्दा राम्रो कोठा त्यही थियो, पूर्व दक्षिण भएको। हामी त्यहाँ जाने बित्तिकै त्यहाँका पिपाहरू आए, त्यो मेरो कार्पेट बिछौना र फेरि सरकारले दिएको बिछौना सबै लिएर मिलाइदिए। सुन्दरी जल जेलमा खाना कम्पाउन्ड भन्दा बाहिर बन्थ्यो, घरभित्र बन्दैनथ्यो। यो बुझ्न सकिन के उद्देश्यले हो। म ब्याडमिन्टन खेल्थे, बुनु आई र भनी तपाईँको एउटा अमेरिकन मित्रले पठाएको छ रिङमा पसाएर खेल्ने कुरा, त्यो पनि थियो। अनि तास थियो, किताबहरूको पनि पढाइ हुन थाल्यो। एक वर्ष त मलाई धेरै पढ्न मन लाग्यो, खुब पढेँ। गम्भीर किताबहरू, इतिहास, दर्शन, साहित्य इत्यादि मैले पढेँ। मेरो अध्ययनको पुनरावृत्ति भयो, किनभने पहिले पनि म पढ्थेँ। मार्क्सवाद मैले पढेँ, दर्शनका किताबहरू मैले पढेँ। त्यसमा मलाई मदत गर्नलाई अमेरिकन लाइब्रेरी ब्रिटिस काउन्सिलबाट बडो सजिलो किसिमसँग किताबहरू पठाइदिन थाले। अमेरिकन लाइब्रेरीमा उहाँलाई कुन कुन किताबहरू चाहिन्छ हामी मगाइदिन्छौँ भनेका थिए। कति पुराना किताबहरू मलाई सदाका लागि राखे हुन्छ भने त्यो सबै रमेश पाण्डेको मार्फत हुन्थ्यो। रमेशले मलाई काफी मदत गरेको छ। उसको जेसुकै नियत भए पनि, उसले कुनै अरूको हितमा काम गरेको भए पनि, उसले मलाई त्यस बखत काफी मदत गरेको छ। मलाई कुनै किताबको कमी हुन दिएन उसले। मेरो सबभन्दा रुचिको विषय साहित्य थियो। मैले चिठी पनि त्यही किसिमले लेख्थे। तारिणीलाई, जेलमा शैलजाहरूलाई, जेलमा मैले लेखेका चिठीहरू मलाई लाग्छ महत्वपूर्ण थिए। महिनामा एकचोटि चिठी बाहिर जान दिन्थे। कस्तो नियम बनाइदिएका थिए भने बाहिरको चिठी जति पनि पाउने, जहिले पनि पाउने, तर भित्रबाट पठाउँदा प्रत्येक महिनाको 2 गतेका दिन मात्र पठाउन पाउने। जति लेखे पनि हुने, जसलाई लेखे पनि हुने, तर पठाउने मिति एउटै हुनुपर्ने। 50 वटा चिठी लेखे पनि मिति एउटै हुनुपर्ने। बाहिरबाट आउने चिठीहरू जहिले आयो सेन्सर गरेर पठाउँथे। त्यस बेलाका एक दुई घटनाहरू म सम्झन्छु। इष्टमित्रहरूसँग भेट्ने नियम तोकिएको थियो। सिंहदरबारमा छाउन्जेलसम्म इष्टमित्र मानेको थियो। सुन्दरीजलमा गइसकेपछि भन्छन् आफ्ना परिवारलाई मात्र भेट्न पाइन्छ, इष्टमित्रसँग भेट्न पाउने कुरा काटियो। यही कुरा भइरहेको थियो र म जङ्गिरहेको थिएँ कसरी भेट्न पाइँदैन भनेर। मैले देखेँ उनीहरू आएको। फलामको ठूलो गेट थियो, चेपबाट देखिन्थ्यो को आएको छ भन्ने कुरा। त्यो देखिन्छ भनेर त्यहाँ उभिन पनि दिँदैन थियो, तर तैपनि थाहा हुन्थ्यो आए गएको। मेरो झ्यालबाट हेर्दाखेरि बाटोबाट आएको गएको देखिन्थ्यो। मैले जनरललाई बोलाएँ, त्यहाँ एउटा रुख थियो, मैले बडो नाटकीय कुरा भनेको छु त्यहाँ। मेरो त्यो संवाद छापिएको पनि छ तरुणमा। अहिको त्यो कडा जनरल गइसकेको थियो, यो असल मानिस थियो, तर ऊ जरूरत भन्दा बडा वफादार हुन खोज्थ्यो। त्यसको छोरोलाई मैले सम्झौता गरेर इजरायलमा पठाएको थिएँ। खराब मानिस थिएन, तर उसलाई के लाग्थ्यो भने हामीहरूमाथि त्यसरी हैकम नगर्यो भने उसको बडुवा इत्यादि रोकिएला वा केही होला। त्यसलाई मैले बोलाइ पठाएँ अनि भने, मेरो बुहारीलाई किन भेट्न नदिएको? हामीहरूलाई अर्डर यस्तै आयो भनेर भन्यो। हामीहरू त अर्डरका बन्दा, अर्डर जे हुन्छ त्यही गर्छौं। मैले भने, अर्डर तपाईँलाई गैर कानूनी लागे पनि त्यो अर्डर मान्नुपर्छ। हामीहरूलाई कानूनी वा गैर कानूनी भन्ने छैन, हामीहरूलाई त माथिकोले अर्डर दिए पुग्छ, मिलिट्रीले त अर्डरको सवाल जवाब गर्न पाउँदैन भनेर उसले भन्यो। मैले भने, त्यसो भए कुनै कुराको विचार पुर्याउनु पर्दैन? कानूनको विचार, संविधानको विचार, नैतिकताका विचारहरू हामीलाई छैन। उभिरहेको छ ऊ, त्यहाँ राम्रै बहस भएको छ, त्यहाँ मेजर छ, क्याप्टन छ। अनि मैले भने, ल, त्यहाँ उभिँदा डाँडामा एउटा गाउँ देखिन्थ्यो। मैले भने, अर्डर आयो त्यो गाउँलाई नष्ट गर, लुट, लुट्छौ? अनि मैले भने, त्यहाँका स्वास्नी मानिसहरूलाई बलात्कार गर भन्छ, गर्छौ? गर्छौ भन्यो। मलाई झोक चल्यो। तिम्री छोरीलाई रेप गर भन्छ, गर्छौ? चुप्प लाग्यो। अनि मैले मेजरलाई सोधेँ भने, गर्छु भन्छ तिम्री छोरीको कुरा आयो भने? त्यसो हुनाले कुनै ठाउँमा त रुक्ता रहेछौ नि, कहीँ न कहीँ त तिमीले एउटा सीमा पार गरेको छैन। मैले भनेपछि, सर, तपाईँसँग म बहस गर्न सक्दिनँ भनेर ठ्याक सल्युट गरेर हिँड्यो। त्यस्ता त्यस्ता कुरा हुँदा पनि मलाई के लाग्दथ्यो भने, मैले त्यस्तो भने तापनि मेरो निम्ति उनीहरूमा सम्मान थियो। गणेश मानजी भन्नुहुन्थ्यो, होइन तपाईँलाई त्यसै लाग्छ, अरूहरूको कस्तो के धारणा थियो मलाई थाहा छैन, तर एउटा कुरो भन्नुपर्छ, सेनाका मान्छेहरू धेरै अनुशासित थिए। अब जस्तो गणेश मान्जी उनीहरूकै अगाडि भनिदिनुहुन्थ्यो, यी मान्छे हुन्, पशु हुन्, दुई खुट्टे पशु हुन्। अब जनरललाई भन्दा त्यसले त भन्न सक्थ्यो नि कि तपाईँ राम्ररी व्यवहार गर्नुहोस्। कहिले पनि भनेन त्यस्तो। जुन कुरा मनाइ थियो, जस्तो कुनै कुरो कसैले पास गर्न थालेको छ भने त्यो त भएन भन्दथ्यो, त्यसमा रोक्दथ्यो। तर मसँग दुर्व्यवहार भएको मलाई अनुभव छैन, मलाई सम्मान नै गरेको अनुभव मलाई भयो। गणेश मान्जी कहिले काहीँ भन्नुहुन्थ्यो, होइन तिनीहरूले हामीलाई यस्तो नराम्रो उस्तो नराम्रो गर्थे, त्यो होइन। उहाँको त्यो आत्मगत धारणा मात्र हो र उहाँले राजनीतिक प्रोपगण्डा गरेको जस्तो मात्रै लाग्छ। मेरो आफ्नो धारणा हो यो, हामीहरूलाई मार भनेको भए मारिदिन्थे होला, त्यसो गर्ने थिएनन् भनेको होइन मैले, त्यस्तो अवस्थामा दया माया देखाउने थिएनन्। मैले अनुशासनको कुरामा एकपटकको घटना सम्झेको छु। किशुनजी कहिले काहीँ उत्तेजनामा आउनुहुन्थ्यो, धेरैजसो के हुन्थ्यो भने किनमेलका कुराहरू उनीहरू गरिदिन्थे। किशुनजीले एकपटक जुत्ता मगाउनु भयो। किशुनजी आफ्नो लुगा फाटोको बडो जतन गर्नुहुन्छ, देख्दाखेरि मात्रै लाग्दछ कि उहाँ त्यसको विचार गर्नुहुन्न, उहाँ पोसाकको असाध्य विचार गर्नुहुन्छ। उहाँले कस्तो रंगको चुच्चे अथवा चौडा पन्नाको कुनै जुत्ताको अर्डर दिनुभएको रहेछ। दुई तीन चोटि त्यो बजार किनमेल गर्न जाने मानिसलाई ल्याउने फर्काउने काम गराइसक्नु भएको रहेछ। किनमेल गर्नको लागि हामीहरूले खाएकोबाट बाँकी रहेको रुपियाँ वा घरबाट पठाइदिएकोबाट हामी किनमेल गर्न सक्थ्यौं। त्यही पैसाबाट किशुनजीले जुत्ता मगाउनु भएको थियो। उहाँले भने बमोजिमको पाइएनछ, कहिले रंग मिलेन भन्ने, कहिले फित्ता वाल कि ग्याँटवाला भनेर मिलिरहेको थिएन। मलाई के लाग्दछ भने त्यसमा धेरै अर्घेलो किशुनजीको थियो, यो मेरो अनुभव थियो। आफू जेलमा बसेको छ, उसले जुत्ता लिएर आयो, बजारमा आफू जान पाइँदैन। उसले भन्यो, तपाईँको जुत्ता त खोइ ल्याउन सकिने रहेनछ। त्यसपछि सुनेको पनि नसुने गरिदियो। खाने बखतमा मेजर आउँथ्यो, उहाँले सोध्नुभयो, खोइ मेरो जुत्ता त आएन। उहाँले अलि फोहोर किसिमको गाली गरिदिनु भयो। उसले भन्यो, यो त अलि राम्रो भएन, मैले तिमीलाई भनेको होइन तिम्रो मालिकलाई भनेको भनेर भन्नुभयो। उसले भन्यो, उसलाई भए पनि यो त राम्रो भएन। त्यसले त्यति मात्रै विरोध जनायो, बहस गरेन, फर्केर गयो। त्यसको भोलि वा पर्सिपल्ट फेरि उहाँले कुरा उठाउनु भयो। म त अलग खान्थे, मेरो कोठामा पाक्थ्यो। उहाँहरूको 7-7 रुपियाँ हुन्थ्यो, सबै बिलाउँदा राम्रो हुन्थ्यो खाना। मासु कुखुराको हुन्थ्यो, पछि मूल्य बढ्दा बढ्दा रोज कुखुराको मासु खान पाइएन, तर एक छाक बिराएर वा एक दिन बिराएर खान पुग्थ्यो। दूध हामी प्रशस्त खान्थ्यौं, त्यही छेउबाट गाईको दूध आउँथ्यो, राम्रो दूध दिन्थ्यो। खाना खाएर उहाँको बानी के थियो भने गिलासको पानी लिएर बाहिर आउनुहुन्थ्यो हात चुट्ने बखतमा। जाडोको बखत थियो, उहाँ ठिक खाना आउनुभन्दा पहिले आधा घण्टा पहिले नुहाउनुहुन्थ्यो अनि धोती र बाँकटे भएको भोटो लगाएर एकछिन पूजा ध्यान गर्नुहुन्थ्यो। खाना नआउन्जेल चक्कर लगाउनुहुन्थ्यो, श्लोक पढ्दै चक्कर लगाउँदै गर्नुहुन्थ्यो, खाना आएपछि बस्नुहुन्थ्यो खाना। अनि त्यही बखतमा खाएर बाहिर आउँदा बाजाबाज भएछ। के बाजाबाज हुँदैछ भनेर हेर्न म बाहिर आउँदा त उहाँले खाएको जुठो पानी मेजरको मुखमा हुत्याइदिनु भएको रहेछ। मेजरसँग सुबेदार थियो, उसले पिस्टलमा हात हालिहाल्यो, तर मेजरले उसलाई रोक्यो। मेजरले रुमालले आफ्नो मुख पुछ्यो। यो तपाईँले राम्रो काम गर्नु भएन भन्यो र लजाऊ भनेर गयो। मैले अनुशासन कस्तो राख्थे भन्ने दृष्टान्त दिएको हुँ, उहाँलाई एक थप्पड लगाइदिए पनि त सक्दथे। त्यसपछि किशुनजी आउनुभयो म कहाँ, उहाँलाई लागेछ मैले नगर्ने काम गरेछु भन्ने। मैले भने के भएको थियो, किन त्यसो गरेको भन्नु पनि उहाँलाई गाह्रो हुन्थ्यो। हामीहरू सबै आपसमा उत्तेजनामा बसिरहेका हुन्थ्यौं। किन, के भयो र भनेर मैले भने। उहाँले यसो यसो भयो भन्नुभयो, हमको गुस्सा आ गया और हमने पानी डाल दिया, तो देखते हैं कि उसका हाथ पड़ गया है पिस्टल की मुठ में, हमारा तो होश उड़ गया भनेर भन्नुभयो। मैले भने यो ठिक भएन। उहाँको एउटा विशेषता छ, उहाँ आफ्नो गल्ती पनि स्वीकार गर्नुहुन्छ। त्यस दिन धेरै कुरा गर्नु भएन। मैले यो एउटा घटना अहिले उल्लेख गरे, गणेश मानजीले त गाली नगरी उनीहरूको बारेमा बोल्नु भएको छैन। अलिकति ऊ पनि मानव हो भन्ने कुरा उहाँले गर्नु भएको छैन। केही व्यक्तिगत कुराहरू भन्नुहुन्छ कि हुँदैन, तर रेकर्डमा त छाप्नु हुँदैन। अब साथीहरूको कुरा गरौं भने गणेश मानजी भयानक अनुशासित मानिस, उहाँले जुन नियम बनाउनु भयो त्यस नियममा एक मिनटको हेरफेर हुँदैन थियो, एक मिनटको पनि। 8 वर्षमा एकपल्ट हो वा दुईचोटि सर्दी लागेर 5 बजे उहाँले नउठेको, नियमित चिया लिएर आउनुभयो। चिया उहाँले नै बनाउनुहुन्थ्यो र सबैको कोठामा चिया दिनुहुन्थ्यो बनाएर। एक दिन हो कि दुई दिन मात्रै उहाँको नियम भङ्ग भयो, अनि चिया खाइसकेर उहाँ जुन टाइममा टहल्नु पर्ने, जुन टाइममा अखबार पढ्नु पर्यो, जुन टाइममा किताब पढ्नु पर्यो, जुन टाइममा जे गर्नु छ सेकेन्डको हिसाबले गर्नुहुन्थ्यो। 9 बजे सुत्ने वा 10 बजे सुत्ने नियम छ भने हाई हाई आई राख्दा पनि नसुतेर जाडोमा बस्नुहुन्थ्यो। अब म बिछौनामा सुत्दिन भन्नुभयो, घरबाट बिछौना आयो, अह प्रयोग गर्नु भएन, त्यो बाक्लो सुकुल छ नि त्यसमा केही राडी जस्तो बाक्लो कुरा बिछाइदिएको थियो, अनि जाडो थुरथुर हुँदा पनि यहीँको स्थानीय पाखी जस्तो काम्लो ओढ्नुहुन्थ्यो। पुगेन भने ओभरकोट लगाएर मोजा बाक्लो लगाएर टोपी लगाएर सुत्नुहुन्थ्यो, तर सिरक ओढ्नु भएन, बिस्तारामा सुत्नु भएन। त्यो दृढता देखेर म दङ्ग परे। खाना खाएपछि सुत्दिन भन्नुहुन्थ्यो, अरू सबै एकछिन आराम गर्थ्यौं नि, अह आफू पनि नसुत्ने र अरूलाई सुत्न दिनुहुन्थेन। किशुनजी किताबहरू धेरै पढ्नुहुन्नथ्यो, तर आध्यात्मिक तर्फका उपनिषदहरू पढ्नुहुन्थ्यो। एकचोटि हामीलाई किशुनजीले उपनिषद पढाउने भनेर कुरा भयो, त्यही कपूरको बोर्डको तल बसेर। त्यहाँ पनि मलाई के लाग्यो भने किशुनजीले पढाउँदाखेरि मूलभूत कुरा जो म चाहन्थे भन्न सक्नुहुन्थेन, त्यो पनि क्रम टुटेर गयो, जे कुरा गर्यो टुटेर गयो। उहाँहरू स्पोर्ट्स नखेल्ने, एकचोटि किशुनजीको हात मर्क्यो खेल्दाखेरि, त्यसपछि खेल्नु भएन। गणेश मानजी खेल्दै खेल्नुहुन्नथ्यो, म खेल्थे अरूहरू खेल्थे, ब्याडमिन्टन त म सबभन्दा राम्रो खेल्थे, यसरी रमाइलो चलिरहेको थियो। तर हामीहरूको बीचबीचमा उत्तेजना चलिरहन्थ्यो, हामीहरूको बीचमा पनि उत्तेजना चलिरहन्थ्यो, आपसमा पनि तनाव आउँथ्यो। एक दुईचोटि तनावको कुरा कस्तो भयो भने म के भन्ने भने राजासँग संवादको सूत्र राख्नुपर्छ, गणेश मानजी पूरा त्यसको विरुद्धमा हुनुहुन्थ्यो। उहाँका तर्कहरू थिए तर मलाई ती राजनैतिक भएनन् भन्ने लाग्यो। पहिला 1-2 वर्ष त हामीले केही पनि गरेनौं, 3-4 वर्ष बितिसकेपछि मलाई लाग्यो र नखु जेलबाट पनि खबर आयो गिरिजाको, रुद्रप्रसाद गिरीको, श्रीमधुर शर्माको र अरूहरूको पनि, केही न केही गर्नु पर्यो, यसरी त भएन, तपाईँले अग्रसर हुनु पर्यो, उनीहरूले अग्रसर त लिएनन् भनेर त भएन भन्ने किसिमका कुराहरू आए। अनि जयप्रकाशजी पनि आए गए, यी सबै कुराहरू भएका थिए। त्यसै बीचमा 1972 जुन या जुलाईतिर राजाले पठाए ब्रिटिस राजदूतलाई, त्योसँग मेरो बडो राम्रो सम्बन्ध थियो। हामीलाई गिरफ्तार गर्नुभन्दा 1-2 हप्ता पहिले त्यही स्कोप्सले पार्टी दिएको थियो, त्यही स्कोप्स आयो मलाई भेट्न। एक दिन जनरल आयो, त्यस दिन 2 गते पनि थिएन, भेटघाटको दिन नभए पनि जनरल आयो र भन्यो, तपाईँको साथी तपाईँसँग भेट्न आएका छन्। को साथी, मैले सोधे। कुन्नी, भन्यो जनरलले। म त्यस बखतमा पाइजामा र खद्दरको गन्जी लगाएर बसेको थिएँ। त्यही लगाएर जान्छु त त्यहाँ स्कोप्स बसिरहेको थियो। स्कोप्सले मलाई देखेपछि भन्यो, म त भोलि जाँदैछु, मेरो काम सिद्धियो। मैले हिजो राजासँग भेटेँ र मैले भने कि मेरो मित्रलाई नभेटिकन म कसरी जाउँ। त्यसो हुनाले मैले राजासँग अनुमति लिएर म तपाईँलाई भेट्न आएको। अनि मैले भने, तपाईँको यस सद्भावनाको लागि म धन्यवाद ज्ञापन गर्दछु। उसले के भन्यो भने, राजाले तपाईँनिर मलाई यो पठाएको होइन नि, मेरो आफ्नो तत्परतामा म तपाईँसँग भेट्न आएको हुँ। देशमा एउटा जटिल परिस्थिति छ, तपाईँ त एउटा देशभक्त हो, राजा र तपाईँहरूमा किन समझदारी नहुने। मैले भने, मैले समझदारी नगर्ने भन्ने होइन, मलाई थुनेर राखिदिएको छ, मलाई कुनै आरोप थाहा छैन किन थुनेर राखेको भन्ने। उसले भन्यो, राजालाई तपाईँको बारेमा उच्चा धारणा छ, एउटा काम किन नगर्ने, तपाईँ राजालाई किन भेट्नुहुन्न। त्यस बेलासम्ममा राजाले नयाँ संविधान दिएका थिएनन्। बडो चाखलाग्दो कुरा थियो, 2 वर्ष भइसकेको थियो पञ्चायत व्यवस्था बनेको, तल्ला तहका पञ्चायतहरूको गठन भइसकेको थियो, त्यस सम्बन्धी कानूनहरू पनि बनिसकेका थिए तर संविधान बनिसकेको थिएन। उसले भन्यो, राजा संविधान बनाउने मुडमा छन्, सोचिरहेका छन् संविधान बनाउन, तपाईँ राजालाई किन मदत नगर्ने। र राजाले भनिसके, राजाको आफ्नो अहंकार हुन्छ, उनले पञ्चायत भनिसके। त्यसो हुनाले उनलाई संविधानको नाम लेख्न दिनुहोस् र तपाईँले संविधानका प्रावधानहरू लेख्नुहोस्। मेरो यस सुझावमा तपाईँ सहमत हुनुभयो भने म राजालाई भेट्न सक्छु, यद्यपि मैले हिजोको भेटघाटमा बिदा लिइसकेको छु, म काठमाडौँबाटको आफ्नो प्रस्थानलाई स्थगित गर्न सक्छु। मैले भने, तपाईँको यो सुझाव मलाई व्यक्तिगत रूपमा स्वीकार्य हुन सक्छ, छ पनि हामीलाई नामसँग त केही छैन, शेक्सपियरले जस्तो भनेको छ, गुलाबको जेसुकै नाम दिनुहोस् तर त्यसको सुगन्ध कायम रहन्छ। त्यसो हुनाले नामसँग केही छैन मलाई, त्यसको गुणसँग सरोकार छ। तर कुरा के भइरहेको छ भने, हाम्रो पार्टीले एउटा आन्दोलन चलाएको छ, सशस्त्र सङ्घर्ष, मलाई एकदम प्रभावहीन पाइदिएको छ, म एउटा कैदी मात्र भएको छु। आफ्नो पार्टीमा कार्यरत एउटा पदाधिकारीसँग अहिले तपाईँ कुरा गरिरहनु भएको छैन, त्यसो हुनाले यो सुझाव त सुवर्णजीलाई दिनुपर्छ, सुवर्णजीलाई सहमत गराउनुपर्छ र सुवर्णजी सहमत नहुने कुरा छैन। उसले भन्यो, सुवर्णजीसँग राजाले कुरा गर्दैनन् किनभने उनले उनको विरुद्धमा हतियार उठाएका छन्, उसँग गर्दैनन् कुरा, तिमीसँग गर्छन्। मैले भने, ठिक छ, मसँग नै कुरा गरून् तर मैले उनलाई आफ्नो कुरामा सहमत पार्नुपर्छ, यसमा साँच्चै नै कुरा गर्ने हो भने म उनलाई सहमत गराउन सक्छु, उनले पनि यसमा बाँधिनुपर्छ, नत्र भने एउटा व्यक्तिगत सम्झौता गरे जस्तो हुन्छ। राजालाई त यस्ता अनेकौं व्यक्तिहरूले सहयोग गरेका छन्, मैले सुवर्णजीलाई र सम्पूर्ण पार्टीलाई आफ्नो साथमा राख्नु परेको छ, फेरि उनीहरूले हतियार उठाएका छन् त्यसलाई पनि ध्यानमा लिनु परेको छ। यसमा अर्थपूर्ण कुरा गर्ने हो भने, मलाई छोडिदिएको खण्डमा म त्यो सबै समूहलाई सम्बोधन गर्थे र भित्र लिएर आउँथे। अनि त्यसमा उसले भन्यो, यसमा त मान्लान् जस्तो लाग्दैन, मलाई पनि सुवर्णजी र त्यो पूरा जमात जसलाई उहाँले नेतृत्व गरिरहनु भएको थियो त्यसलाई छाडेर केही कुरा गर्न मलाई मन लाग्दैन थियो। मेरो एउटा इमान्दारीको कुरा पनि थियो, किनभने सुवर्णजीले गोप्य तवरले मलाई सोध्नु भएको थियो म के गरौं भनेर। मैले खबर पठाएको थिएँ, तपाईँ बाहिर हुनुहुन्छ, जे तपाईँ गर्नुहुन्छ मेरो समर्थन रहनेछ। त्यसो हुनाले उहाँलाई एक्लो पार्नको निम्ति वा मलाई एक्लो पार्नको निम्ति त्यो गरेको मलाई ठिक जस्तो लागेन, त्यसमा नियत अलि ठिक जस्तो लागेन। त्यस बखतमा एउटा समस्या थियो, राजालाई दबाब परिसकेको थियो, त्यस आन्दोलनको भयानक ठूलो दबाब परेको थियो, त्यो पछि मैले थाहा पाएँ, र राजा निराश थिए त्यस अवस्थामा के गरौं भनेर। त्यो त चिनिया मुठभेडले नै स्थिति बदलिदियो, त्यो मुठभेड नहुँदासम्म त उनी परास्त भइसकेका थिए। त्यस बेला सायद हुन्छ म राजासँग कुरा गर्छु भनेर बाहिर निस्किकन केही गरेको भए केही उपाय निस्किन्थ्यो कि, त्यो मलाई थाहा छैन, म जान्दिन। पछिका घटनाहरूको क्रमबाट मलाई के लाग्यो भने, त्यो नगरेकै राम्रो भयो। मान्छेहरू भन्छन् यो भएको भए यस्तो हुन्थ्यो भनेर, मलाई लाग्छ जति कुरा भएको छ त्यो टार्न सम्भव भएन। जस्तै म 1968 जेलबाट छुटेर भारततिर गएको सम्बन्धमा धेरैले भन्छन्, तपाईँ यहीँ बसेको भए तपाईँलाई समात्ने थिएन। जयप्रकाशजीले पनि मलाई यो भनेका छन्। तर मलाई लाग्दछ जति कुरा भएको छ स्वाभाविक तवरले हुँदै गयो। मलाई 8 वर्षसम्म जनताबाट सम्पर्क टुटाएर राखे, तर जयप्रकाशजी भन्थे म त्यो टुटेको सम्पर्क पुनस्थापित गर्छु भनिकन तिमीले देशभरि भ्रमण गर्नु पर्थ्यो। जुन तिमीले स्वागत पायो विराटनगरमा अरू ठाउँमा त्यही तिमी पाउँथ्यौ अन्त पनि, त्यसले सरकारलाई परास्त गरिदिने थियो, तिमीले हिन्दुस्तानमा आउनु हुँदैन थियो। त्यो लाइन लिएको भए हुन सक्थ्यो कि, या त्यसमा कुनै दमनकारी नीतिहरू लागू गरिदिएको भए के हुन्थ्यो। जे होस्, मलाई त्यो थाहा छैन, त्यहाँ त्यसको बारेमा मेरो समक्ष प्रश्नवाचक चिन्ह छ। म थुनिएको बखतमा एउटा त्यो घटना घटेको छ। मलाई त्यस बखतको मन्त्री परिषदको मान्छेले नै सायद ऋषिकेश शाहले नै पछि बनारसमा भनेका थिए कि त्यस बखत राजा एकदम घबडाएका थिए। कमान्डर इन चीफले राजालाई भनेको रहेछ, सरकार अब राजनीतिक समाधान खोज्नु पर्यो, मिलिट्री उपायले मात्र हुँदैन, किनभने हाम्रो आर्मीले धेरै फ्रन्टहरूमा भेट्नु परेको छ। अब कहीँ उनीहरूले कुनै अर्को ठाउँमा फ्रन्ट खोले भने बडो गाह्रो पर्छ। त्यसमा महाराजा धीराजले मन्त्री परिषदको मिटिङ गरेछन्। महाराजा धीराजले के भनेछन् भने, अब म बीपी कोइरालालाई झिक्छु र म उसँग सम्झौता गर्छु। राजाले त्यसो भन्दा दुईजनाले त्यसको विरोध गरेछन्, तुलसी गिरी र विश्वबन्धुले। उनीहरूले भनेछन्, हामीलाई अलिक दिनको 15 दिनको समय बक्सियोस्। अनि त्यसको लगत्तै पछि चिनी आक्रमण भइहाल्यो र त्यसपछि त्यो हुने कुरै आएन। त्यसपछि फेरि हामीहरूको नीरस जीवन शुरू भयो, न पढ्ने लेख्ने, झगडा फसाद यो सब हुने। त्यसरी 3-4 वर्ष बितिसकेपछि 5 वर्ष थियो क्यारे मलाई चिठीहरू आउन थाले नक्खु जेलबाट। सुवर्णजीले पनि सम्पर्कद्वारा खबर पठाउनु भयो कि अब तपाईँले नै अग्रसर हुनु पर्यो, यो बाहिरबाट केही हुँदैन, यहाँ हामीहरू सबै यसरी बन्द भएर त भएन भनेर नखुवालाहरूले भन्न थाले। सूर्यबाबु जब छुट्नु भयो मैले त उहाँसँग उम्मीद गरेको थिएँ, किनभने उहाँ बुझ्नुहुन्थ्यो, सूर्यबाबुसँग कुराकानी गर्दा अलिकति गहकिलो जस्तो प्रभाव दिनुहुन्थ्यो, उत्तेजनामा बोल्ने खालको मान्छे हुनुहुन्न थियो। सुवर्णजी नभएपछि म सूर्यबाबुसँग त्यस्तो संगत पाउँथे। उहाँ हामीहरूका साथ थुनामा पर्दा एउटा राजनीतिक स्तरको बहस होला भन्ने मलाई लागेको थियो, तर सूर्यबाबु हामीहरूसँग अलग अलग भएर बस्ने, छुट्टै बस्ने। उहाँले कोठा पनि कस्तो रोज्नुभयो भने त्यहाँ हतियारहरू वा खजाना राख्ने गरेको रहेछ, एउटा ढोका र त्यसपछि एउटा फलामे ढोका भएको कोठा थियो उहाँको। सूर्यबाबुले कसरी कसरी त्यहाँ मिलाउनु भयो, त्यहाँ बस्नुभयो र जहिले पनि त्यहाँ भित्र बन्द गरी बसिरहनुहुन्थ्यो र के खुसखुस खुसखुस लेखिरहनुहुन्थ्यो। हामीहरू गयौँ भने तकियाको तल त्यो राख्नुहुन्थ्यो, उहाँ लेखिरहनुहुन्थ्यो, के लेखिरहनुहुन्थ्यो मलाई थाहा छैन। मेरो आफ्नो धारणा छ, उहाँ बाहिर सन्देशहरू पठाइरहनुहुन्थ्यो, कसलाई लेख्नुहुन्थ्यो त्यो पनि म भन्न सक्दिनँ। मलाई लाग्दछ उहाँ दरबारमा पठाउनुहुन्थ्यो। उहाँलाई निर्देशन के थियो जस्तो लाग्छ भने, कुनै तरिकाबाट तिमी बाहिर आऊ, र बीचबीचमा रुनुहुन्थ्यो। गणेश मान्जीको बगलमा थियो उहाँको कोठा, गणेश मान्जी भन्नुहुन्थ्यो रोयो भनेर। तर मलाई लाग्दछ ती सबै देखाउ कुराहरू हुन्, मेरो आफ्नो धारणा छ, त्यहाँ त्यति कमजोर उहाँ हुनुहुन्न थियो। उहाँलाई निर्देशन के थियो होला भने, तिमीले जे गरे पनि तिमी टुट्यौ भन्ने गरिकन पनि निस्क। उहाँ बीचबीचमा मसँग कुरा गर्दा पनि बडो साहसी अनुहार लाएर कुरा गर्नुहुन्थ्यो। हाम्रा मान्छेहरू जितिरहेका छन्। कमान्डर इन चीफको खबर मलाई आयो, टेलिग्राम नै देखायो, मेरो भाइ शारदाले देख्यो भन्ने कुराहरू बेला बेलामा सुनाइरहनुहुन्थ्यो। तर आफू भने खुसखुस के लेख्नुहुन्थ्यो केही थाहा हुँदैन थियो। उहाँ रिपोर्ट लेख्नुहुन्छ भन्ने भन्नुहुन्थ्यो अरूहरू, गणेश मान्जीहरू। मलाई लाग्थ्यो रिपोर्ट के लेख्नुहुन्थ्यो र, उहाँ हाम्रो बारेमा रिपोर्ट लेख्ने कुरै थिएन, उहाँ निन्याउरो भएर बस्नु भएको थियो, त्यो उहाँको स्वाङ थियो। भारतको उहाँलाई निर्देशन थियो होला कुनै तरिकाले बाहिर आऊ भनेर। भारतको जहिले पनि दुईटा आपसमा बाजिएका दुईटा दाँत हुन्थे जस्तो लाग्दछ, एउटा राजासँग टाँसिएर बस भन्ने र अर्को राजाको खिलाफ नडराऊ भन्ने, जस्तो ठुल दाजुलाई पनि उनीहरूले नै उचालेका थिए र मेरो साथमा सुवर्णजी र सूर्यबाबुले लगाइदिएका थिए। सूर्यबाबुले त्यही गर्नुभयो जसबाट उहाँ छुट्न सक्नुहुन्थ्यो, र त्यसरी गरेको 2 महिनापछि छुट्नुभयो उहाँ। छुट्दाखेरि अरूहरू आएर मसँग भेट्थे, उहाँले भेट्नु भएन। अर्को कुरा के हुन्थ्यो मलाई जेलमा भने, गणेश मानजीको प्रवृत्ति एकदम आवेशको हुन्थ्यो, त्यो राजनीतिक एकदम हुँदैन थियो, किशुनजीको आध्यात्मिक हुन्थ्यो। मलाई के लाग्दथ्यो भने, अब म कोसँग परामर्श गरौं राजनीतिक कुरामा। अब एकचोटि के भयो भने, गिरिजाको चिठी आयो, अब जेलमा बसेर मात्रै भएन, केही हामीले गर्नु पर्यो भनेर मैले गणेश मानजीलाई भने। गणेश मानजी एकदम भयानकसँग जाग्नु भयो, माने गाली गलोजको भाषामा मसँग कुरा गर्नुभयो। उहाँले के भन्नुभयो भने, मक्खन लगाउनुहोस् केमा भनेर, त्यही शब्दै प्रयोग गरेर भन्नुभयो। अनि मैले भने पनि, यसरी यस्तो भाषा बोलेर त भएन, बरु भन्नुहोस् न यसको फाइदा के छ बेफाइदा के छ भनेर। र उहाँ फाइदा वा बेफाइदा उल्लेख गर्न पनि नसक्ने, फाइदा बेफाइदाको कुरा मैले किशुनजीलाई भने। राजालाई मैले 2 चोटि चिठी लेखेको छु, पहिलेचोटि लेख्दा किशुनजीले भन्नुभयो लेखे हुन्छ, मैले भने तपाईँले मस्यौदा गर्नुहोस्, उहाँले मस्यौदा गर्नुभयो। त्यसमा के थियो तर कुनै खँदिलो कुरो थिएन। एकचोटि नयाँ सन्देशको सम्पादक आएको थियो, रमेश पाण्डे, ऊ राति भेट्न आएको थियो। के भन्यो भने, हिजो महाराज धीराजसँग मैले दर्शन भेटमा आएको थिएँ र मैले महाराज धीराजलाई विन्ती गरेँ कि म बीपी कोइरालालाई भेट्न पाऊ। बीपीको पनि त यही राष्ट्रिय विचार हो, सरकारसँग त मतभेद होला जस्तो लाग्दैन, उहाँका चिठीहरू म पाउने गरेको छु इत्यादि कुरा। राजाले भेट न त भनेर भने, अनि त्यसपछि मसँग उसले भेट्यो। भेटेर मसँग उसले के भन्यो भने, तपाईँको बारेमा राजाको एकदम राम्रो धारणा छ र उनी समझदारी कायम गर्न खोजिरहेका छन्। राजालाई पनि बाटो चाहिएको छ। राजासँग तपाईँले एकपटक भेट्नु पर्यो। मेरो उद्देश्य नै त्यही छ, राजासँग तपाईँलाई एकपटक भेटाउने। त्यसको निम्ति तपाईँले राजालाई एउटा चिठी लेख्नु पर्यो। राजालाई चिठी लेख्ने कुरामा किशुनजीले उति विरोध गर्नु भएन र भन्नुभयो, लेकिन भाषा ठिक हुन चाहिए। अनि मैले भनेको थिएँ, आफै ड्राफ्ट कीजिए। अरूहरू त मसँग सहमत भइहाल्थे। रामनारायण, योगेन्द्रमान र अरूहरू जो थिए ती सबै मसँग सहमत भइहाल्थे। र गणेशमानजीको विरोधको बावजुद पनि मैले चिठी लेखेँ राजालाई। मस्यौदा किशुनजीले गर्नुभयो। जब गणेशमानजीलाई देखाए, हुन्छ पठाए हुन्छ भन्नुभयो। त्यहाँ किशुनजीले के लेख्नुभयो भने, जो राजनीतिमा अहिले गतिरोध छ त्यो गतिरोधलाई हटाउनको निम्ति मसँग कुरा गर्न सरकारको पनि इच्छा भएको बुझिएकोले म यो बिन्ती पत्र लेख्दैछु, एकचोटि दर्शन पाऊ। केही त्यस्तै आशयको कुरा थियो त्यसमा। तर गतिरोधको कुरा र सरकारको पनि इच्छा भएको भन्ने कुरा मलाई लाग्यो राख्नु ठिक थिएन। जस्तो किसिमले लेख्नुपर्ने त्यो भएन, तर मैले ठिक छ भनेर पठाइदिए। त्यसको जवाब आएन। त्यसपछि रमेशले मलाई फेरि भेट्यो अथवा लेख्यो अहिले सम्झना छैन, भन्यो के भने, त्यस्तो चिठी त मैले भनेको थिइनँ, खालि दर्शन पाऊ भनेको भए पुगिहाल्थ्यो नि। त्यो गतिरोधको कुरा र राजाले इच्छा गरेको भन्ने कुरा मिलेन। अग्रसरता त तपाईँले पो लिनुपर्ने। त्यस्तो चिठीको अपेक्षा राजा गर्दैनथे। उनी त तपाईँको अग्रसरतामा पो कुरा गर्न सक्थे। त्यस चिठीमा त राजाले कुरा गर्न पठाएको जस्तो देखियो भन्ने उसको गुनासो थियो। तर त्यो भयो, जे होस्, अर्को एकचोटि मैले लेखेको छु, त्यसको एक डेढ वर्षपछि लेखेको छु। त्यसमा किशुनजीले पनि विरोध गर्नुभयो, मान्दिन भन्नुभयो। किशुनजी सुरुमा मेरै गल्ती देखाउनुहुन्थ्यो। प्रधानमन्त्री भएर पनि यति कुरा पनि बुझ्न नसक्ने कि राजाले अब एक्सन लिन्छन्। एकचोटि त धेरै कडा बहस पर्यो। यही समझमा प्रधानमन्त्री हुनुभएको थियो भनेर त्यस्तो भाषामा बोल्नुहुन्थ्यो। हुँदा हुँदा त उहाँ एकदम राजा विरोधी भएर जानुभयो। मैले एकचोटि भने किशुनजीलाई, चिठी लेख्नु पर्यो राजालाई फेरि। चिठी? अब तो हम लोगों ने तपस्या करके इतना ब्रह्म शक्ति पा लिया है कि अब राजा को अपने पैर पर झुकाएंगे। तब ब्राह्मण है, उनको आना पड़ेगा। वो झुकेंगे तो ब्राह्मण है, माफ कर दिया जाएगा, नहीं तो ब्रह्म तेज से जला सकते हैं उनको। इस तो भाषा में किशुन जी बोल्नुहुन्थ्यो। गणेश मानजी भने यो कमजोर भयो बिक्यो भन्ने भाषामा बोल्नुहुन्थ्यो। म रामनारायणलाई भन्छु, त्यो पूरा मेरो समर्थन गर्थ्यो। दिवान पनि मलाई समर्थन गर्थे। योगेन्द्रमान भन्थे, सबभन्दा महत्वपूर्ण हाम्रो एकता हो, तपाईँहरूको एकता कायम रहनुपर्छ। चिठी त्यति महत्वपूर्ण होइन, मैले कसैलाई सुनिनँ। मैले राजालाई चिठी लेखेँ, उनले त्यसको जवाब दिए। यो जनरलले मलाई पढेर सुनाएको थियो। चिठी मैले राख्न पाइनँ, त्यसैमा उनले यो लेखेका थिए, मैले तिमीलाई प्रिजर्भ गरेर राखेको छु इत्यादि। जेलका यी दैनिक कुराहरू भए। त्यहाँ बस हुँदा तनाव हुन्थ्यो र तनाव कस्तो हुने भने सानो सानो कुरामा। जेलको मेरो कस्तो अनुभव छ भने, मानिसहरूको मौलिक स्वभावको त्यहाँ अतिरञ्जन हुँदो रहेछ। जेलको त मलाई धेरै अनुभव छ, नेपालको पनि र हिन्दुस्तानको पनि। मानिस जेलमा सामान्य हुँदा रहेनछन्। त्यहाँ मैले त्यो देखेँ। मलाई एक किसिमको बेचैनी हुँदो रहेछ। त्यसले मेरो स्वास्थ्यमा पनि असर पार्दथ्यो। यद्यपि म लेख्ने पढ्ने गर्थे र अरूहरू भन्दा बेसी म लेख्ने पढ्ने गर्थे। सृजनात्मक काम गर्थे म। खालि पढिरहेर मात्र हुँदैन, म लेख्थे पनि। कथाहरू मैले लेखेँ र अरू कुराहरू पनि लेखेँ। अरूहरू भन्दा मलाई लाग्दछ मानसिक रूपमा मैले बढी सामान्य राख्न सकेको थिएँ आफूलाई। किशुनजी आध्यात्मिक पक्षमा लाग्नुभयो र त्यसले उहाँलाई कायम राख्यो। गणेशमानजीको त एकदम आफ्नो हठयोग थियो। उहाँको एउटा ठूलो गुण उहाँको हठयोगवाला छ र त्यही हठयोगमा बसिरहनुहुन्थ्यो। 60 यसैबीच गिरिजाले अनसन गर्यो अनि छुट्यो। छुटेपछि राजासँग भेट्यो। अब हामीहरू छुट्ने भकत आउन थाल्यो। राजासँग गिरिजाले कुरा गर्दा एकदम राम्रो कुरा भयो। राजाले भनेछन्, बिपीलाई म बडो सम्मान पनि गर्छु र बिपीसँग म कुरा पनि गर्छु, तिमी गएर भन्देऊ। एक दिन आउँछ ऊ सुन्दरी जल जेलमा स्पेशल भेट्न। महिनामा एक दिन मात्रै भेट्ने नियम थियो। ऊ त्यस बाहेकको दिनमा भेट्न आयो। आएर राजासँग मैले यसरी यसरी भनेको थिएँ भन्यो। मैले भने, ठिक छ, मलाई पनि भेट्न मन छ। यसरी त भएन हामीलाई थुनेर। गतिरोध जस्तो पनि भइसकेको छ र राजा पनि मलाई लाग्छ अगाडि बढ्ने अध्ययारो गोरिटोमा छन् र हामीहरू पनि अन्यलमा छौं। त्यसो हुनाले एउटा कुरो हुनुपर्छ जस्तो मलाई लागेको छ। तर म भेटे भने बिना शर्त भेट्ने छु। म कुनै शर्तै राख्दिन। शर्त राखेर म भेट्दिन। यो मान्ने भए भेट्छु, नभए भेट्दिन। मेरो कुरा उसले राजालाई भन्नेछ। राजाले भन्नेछन्, म पनि बिना शर्त भेट्छु। अब यहाँ ठूलो षड्यन्त्र हुन्छ हिन्दुस्तानको। राजाले के भनेका रहेछन् भने, मैले भनेको कुरा कतै नजाओस्। पछि राजाले भने, तिमीले मलाई दुईचोटि धोका दियौ, त्यस बखत प्रधानमन्त्री थियो सूर्यबहादुर थापा। उसको सूर्यबाबु र हिन्दुस्तानसँग कता कताको सम्पर्क रहेछ त्यो कुरा हामीलाई थाहा थिएन। प्रधानमन्त्रीलाई राजाले विश्वास गर्दैनन् भन्ने कुरा पनि देखिँदैनथ्यो। फेरि त्यस बेलामा त राजाबाटै नियुक्त हुन्थ्यो प्रधानमन्त्री, तसर्थ राजाको इच्छा नभई प्रधानमन्त्री लादिन सक्दैनथ्यो। ऊ राजाको विश्वास प्राप्त भएकोले प्रधानमन्त्री कायम थियो। ऊ के गर्दो रहेछ भने राजाले गिरिजासँग के कुरा गरे भन्ने जान्न चाहन्थ्यो। गिरिजा हिँडडुल धेरै गर्ने मानिस, प्रधानमन्त्री के भएको हो, कसो हो, के माने हो भनेर सोधपुछ गर्ने। गिरिजाले ठिकै भयो, किन तपाईँहरू सोध्नुहुन्छ भन्दो रहेछ। मैले बिबीसँग भेटे, सबै ठिकै छ, राम्रै छ भन्दो रहेछ गिरिजा। ऊ त खुलदुली परिरहेछ दिल्लीमा। राजाको बिपीसँग कुनै सम्झौता भयो कि के भयो पत्ता लगाऊ वा बिगार भन्ने आउँदो होला। यहाँ सूर्यप्रसाद उपाध्यायको अत्यन्त नीच र गद्दारीको भूमिका भएको छ र सूर्यबहादुर थापाको पनि त्यस्तै भूमिका छ। र गिरिजालाई फेरि के भएछ भने अब सबैसँग भेट्नै छोडिदिएछ। गिरिजाले त्यस बखत 3-4 पटक राजालाई भेटेको थियो। राजासँग ऊ बडो प्रभावित भएर आएको थियो। राजा पनि ऊसँग प्रभावित भएका थिए भनेर म कहाँ खबर थियो। फेरि गिरिजा म कहाँ घण्टौं कुरा गर्थ्यो, कोही बस्दैनथे। पहिले त जनरलहरू आएर बस्थे, त्यस बखतमा कोही आएर बस्दैनथे। म जे जे भएको कुरा गणेश मान्जीलाई भन्थे, अरूहरू छुटिसकेका थिए वा बाहिर अरू जेलमा थिए। यसै बीचमा यो हुनुभन्दा पहिले नै, मलाई लाग्छ 1 वर्ष पहिले, सबैलाई त्यहाँबाट सारेको थियो। किसुनजीहरूलाई नखु पुर्याइदियो, कतिलाई छोड्यो, के गर्यो, अनि हामीहरू 2 जना मात्रै त्यहाँ थियौं, म र गणेश मान्जी। प्रधानमन्त्रीले गिरिजा राजा कहाँबाट आउने बित्तिकै गाडी पठाउने र खोज्दो रहेछ। ऊ भन्दो रहेछ उसलाई पनि गाह्रो परिरहेको छ। अनि गिरिजाले राजासँग भन्नेछ, होइन मलाई प्रधानमन्त्रीले के भयो कसो भयो राम्रो भइरहेको छ न भनेर सोध्न खोज्छन्। मैले भने उनलाई पत्तारमा राखे हुन्छ। राजाले भनेछन् प्रधानमन्त्रीलाई भने हुन्छ, अरू कसैलाई नभन्नु। अनि प्रधानमन्त्रीलाई भनेपछि त कुरा बिग्रिहाल्यो। के भएको रहेछ यसै बीचमा भने जयप्रकाशजीले गिरिजालाई भनेका रहेछन्, तिमीले विनोबा भावेलाई पनि भेट। अब विनोबा भावे रक्सुल जाँदैछन् पदयात्रामा, तिमी पनि आउनु, भेट्नु र भन्नु आफ्ना कुराहरू। उनको पनि तिमीहरूले सहानुभूति लिनु पर्छ। फेरि उनी राजनीतिक व्यक्ति होइनन्, उनको नैतिक समर्थन तिमीलाई चाहिन्छ भनेका रहेछन्। त्यसो हुनाले विनोबासँग कुनै प्रकारको समर्थन लिनु राम्रो हुन्छ भन्ने जयप्रकाशजीको सल्लाहमा विनोबा रक्सुलमा आउँदा ऊ गएछ। अब गिरिजा के भन्छ भने भारतीय राजदूत राजबहादुर पनि रक्सोल जाँदै रहेछ। गिरिजाले विनोबासँग भेटेर आउँदा त्यहाँ एउटा बंगला जस्तो रहेछ, त्यसको बरण्डामा राजबहादुरसँग भेट भयो। हम विनोबा भावेशसे मिल्ने आए थे, आज मिलकर हम लौट रहे हैं भन्ने कुरा गर्यो। अरू कुनै खास कुरा उसँग भएको थिएन। त्यसपछि ऊ फर्केर आयो अनि राजाले गिरिजालाई बोलाएर मारसँग छ्यासे छन्। गिरिजाले आफ्नो कुरा राखेपछि राजाको गलत भमी कम भएको थियो। अब यता के हुँदो रहेछ भने प्रधानमन्त्रीले सूर्यबाबुलाई भन्दा रहेछन्, सूर्यबाबुले भारतीय राजदूतावासमा भन्दा रहेछन् र भारतीय राजदूतले आफ्नो सूत्रबाट गिरिजाले भन्यो भनिकन राजा कहाँ कुरा पुर्याउँदो रहेछ। अनि कहाँ भन्यो भन्दा रक्सौलमा मलाई सबै कुरा भन्यो भनिकन राजाले कुरा पुर्याउँदो रहेछ। राजाले एक दिन भेट्नको निम्ति सूर्यप्रसादलाई पनि लिएर आऊ भनेर गिरिजालाई भनेर पठाए। सूर्यप्रसाद पनि आउनुभयो मसँग भेट्न र आउँदाखेरि त्यही कुरा भयो मेलको। मलाई उहाँले त्यहाँ 2 चोटि भेट्नु भएको छ। भेटेर उनीहरू गए अनि मैले गणेश मान्जीलाई भने सूर्यबाबु पर्नु भयो, अब बिग्रियो। गणेश मान्जीले त्यस बखत भन्नु भएन तर पछि भन्नुभयो, मलाई तपाईँको त्यस पटकको त्यो भनाई पटक्क मन परेको थिएन। हामीलाई छोडाउन उनी यत्रो मेहनत गरिरहेका छन्, उनलाई तपाईँले अब आयो बिगार्यो भन्नुभयो। गणेश मान्जी मसँग एकपटक भयानक रिसाउनु भएको थियो सूर्यबाबुको नियतमा शंका गर्यो भनेर। त्यसपछि पहिलो भेटको 3-4 दिनपछि फेरि सूर्यबाबु आउनुभयो, गिरिजा आयो। एकपटक गिरिजा आयो भारतीय राजदूतको एउटा चिठी लिएर र राजाको एउटा स्लिप थियो टाइप गरेको, के कुरा गर्ने विषयको, भूमि सुधार इत्यादि विषयहरू थिए। बिपीको त्यस सम्बन्धमा के विचार छ बुझेर आऊ भनेको रहेछ। मैले भने पछि त्यो मनै कुरा गरिहाल्छु। राजाले भनेका रहेछन् मेरो र बिपीको कुरा भयो भने यही ठाउँमा यही म बोलाउँछु र यही बैठकमा कुरा गर्छु, कुरा मिल्यो भने छोडिदिन्छु, छोडे मात्र दिन्न, म सल्लाह गरेर काम गर्छु, कुरा मिलेन भने बस्छन्। त्यसै ताका गिरिजाकी दुलै सुषमा आगो लागेर मरेकी थिइन्। त्यस काण्डको वेदनालाई गिरिजा ध्यानै नदिएर यो सारा कुरा मिलाएर वार्ताको लागि लागिरहेको थियो र गिरिजाको महत्व त्यस वखतमा देखिएको थियो। गणेश मान्जीले भन्नुभयो गिरिजा त्यत्रो कुशल वार्ताकार छ भन्ने मलाई थाहा थिएन, राजनीतिक रूपमा त्यति परिपक्व छ भन्ने लागेको थिएन। अनि त्यो चिठीको कुरा आयो, भारतीय राजदूतको चिठी। मैले भने, त्यो चिठी किन लिएर आएको? म बन्दीले उसलाई चिठी लेख्ने होइन, फर्काइदिए यो चिठी। चिठी सिलबन्द थियो अनि उसले भने, तपाईँले चिठी पढ्नमा के आपत्ति छ? फेरि मैले राजालाई पनि सोधेर यो चिठी ल्याएको छु। मलाई चित्त बुझ्यो र फेरि मलाई जिज्ञासा पनि थियो त्यस चिठीमा के छ भनेर। पहिले त मैले फर्काइदिए भनेको थिएँ, तर त्यसपछि मैले लिएँ र पढेँ। त्यसमा के लेखेको थियो भने, तपाईँका मित्रहरू कोसिसमा छन् तपाईँलाई छुटाउनको लागि। सुवर्णजीले पनि एउटा पहल गर्नुभएको छ। तपाईँले सुवर्णजीको लाइनलाई समर्थन नगर्ने जस्तो भन्नुभएको छ, त्यसले गर्दा अलिकति गाह्रो परिरहेको छ। सुवर्णजीको वक्तव्यका प्रति तपाईँको विचार जान्न पाए तपाईँका मित्रहरूलाई मदत हुने थियो। सुवर्णजीको वक्तव्य आउने बेलाकै यो कुरा थियो। त्यसभन्दा पहिले नै राजासँग गिरिजाको वार्ता शुरू भएको छ। राजालाई र मलाई भेटेपछि सुवर्णजीलाई गएर कलकत्तामा भेटेछ। राजासँग कुरा हुँदा सहमति भएको आधारमा सुवर्णजीले एउटा वक्तव्य दिने भएछ। हाम्रो सम्मान कायम रहने किसिमको वक्तव्यको एउटा मस्यौदा गिरिजाले गरेको रहेछ। राजाले हेरि समर्थन गरेका रहेछन्। ल, यसलाई सुवर्णले देउन्, मलाई आपत्ति छैन भनेछन् राजाले। त्यो लिइकन ऊ कलकत्ता गएछ। सुवर्णजीले स्वीकार गर्नुहोस् भन्दा उहाँले समय माग्नु भएछ। उसले पर्खिनुपर्ने भएकोले ऊ फर्क्यो। सुवर्णजी दिल्लीतर्फ जानुभयो कि के गर्नुभयो, त्यस वक्तव्यलाई नरम पार्दा पार्दै झन् राजालाई अनुकूल हुने वक्तव्य आएको छ उहाँको। त्यस वक्तव्यको मस्यौदाको सम्बन्धमा राजासँग गिरिजाको कुरा हुँदा अब सुवर्णले त्यसभन्दा अनुकूल हुने वक्तव्यको मस्यौदा मलाई दिएका छन्। अब अघिका कुरा छोड भनेछन् राजाले। सुवर्णजीको त्यो वक्तव्य हेर्दा त हामीले समर्पण गरेका छौं जस्तो लाग्छ। सबै कुरा मान्ने सक्रिय नेतृत्वको जस्तो कुरा पनि छ क्यारे, र कम्युनिष्टहरूको हौवा पनि देखाएको छ क्यारे, क्रमिक विकासको कुरा पनि छ, तर राम्रो छैन त्यो वक्तव्य। यसको सम्बन्धमा गिरिजा बढी भन्न सक्छ, मैले डायरीमा पनि लेखेको छु केही कुराहरू। अनि गिरिजासँग सूर्यबाबु आउँदा मलाई लाग्यो अब कुरा बिग्रियो भन्ने। त्यसपछि दोस्रो पटक सूर्यबाबु आउनुभयो, राजाको सक्रिय नेतृत्व मान्ने इत्यादि शर्तको सम्बन्धमा कुरा गर्न। मैले भने, शर्त राखेर भेट्ने हो भने म भेट्दैन। एकपटक राजाले गिरिजा र सूर्यबाबुलाई एकै समयमा भेट्न बोलाएका थिए। गिरिजा जाँदा सूर्यबाबुलाई पर्खाइराखेको रहेछ। पहिले उनले गिरिजालाई नै भेटेछन् र पछि सूर्यप्रसादलाई गिरिजालाई राखेरै भेटेछन्। त्यसमा सूर्यबाबुले त्यही शर्त इत्यादिको कुरा गर्नुहुँदा गिरिजाले राजाकै सामुन्ने सूर्यबाबुलाई झापारेछ। त्यसै दरम्यान गिरिजाले मसँग कुरा गरिसकेपछि राजासँग भेटेछ। राजाले शर्तको कुरा गरे र सोधेछन्, के भन्नुभयो तपाईँको दाजु बेबीले? गिरिजाले भनेछन्, बिना शर्त भेट्ने हो भने भेट्छु, नत्र भेट्दैन। राजाले रिसाएर भनेछन्, मैले 8 वर्ष राखे, 80 वर्ष पनि राख्न सक्छु। त्यसो भए ल त, कुरा टुट्यो, अब अरू कुरा गर्नु पर्दैन, यही कुरा तपाईँले भनिदिनुहुन्छ आफ्नो दाजुलाई। त्यसपछि गिरिजालाई परेशानी भयो। गिरिजालाई मेरो स्वास्थ्यको अवस्था खराब छ भन्ने थाहा भएकोले ऊ आत्तिएको थियो। आत्तिएर के गर्ने भन्ने चिन्तामा थियो। एकपटक तपाईँको दाजुलाई भेट्नुहोस् भने भनेका थिए राजाले। अब भेट्ने के काम छ र भनेको रहेछ गिरिजाले। तर सूर्यबाबुले गिरिजालाई सम्झाउनु भएछ, यो अन्तिम हो, तपाईँ त्यति गएर भनिदिनुहोस्, किनभने तपाईँ एकपटक यस बहानाबाट भेट्न त पाउनुहुन्छ, अब त भेट्न पनि पाउनुहुने छैन, भेट्नुहोस्। तबसम्ममा मैले बसेर एउटा चिठी लेखेँ गिरिजालाई। मलाई थाहा थिएन गिरिजा भेट्न आउला भनेर। त्यो चिठी कुनै प्रकारले बाहिर पठाउला भन्ने लागेको थियो, तर गिरिजा आइपुगिहाल्यो। कसरी आइस् त भनेर मैले सोद्धा त्यही बतायो सूर्यबाबुले भन्नुभयो भनेर। नत्र त मैले भन्ठानेको थिएँ भेट्नमा अब कुनै अर्थ छैन भन्यो। अनि मैले भने, मेरो भन्ने कुरा यही हो, मैले चिठी पनि लेखेको छु, लामो चिठी छ, भारतीय राजदूतलाई पनि धन्यवाद दिनु र भन्नु कि यो हाम्रो राजा र हाम्रो कुरा हो, यसमा तपाईँले मैत्रीपूर्ण अभिरुचि लिए पनि हामीहरू आफ्नो समाधान आफै खोजौंला, हाम्रो कुरामा धेरै अभिरुचि नलिनुहोस्, र राजालाई भनिदिनु कि हामी एसएस कारणबाट सहमत हुन सकेनौं। मैले त्यो चिठी राम्रो लेखेको थिएँ गिरिजालाई दिएँ। गिरिजा त गहभरि गरेर अब त भेट हुँदैन भनेर गयो। तर राजाले फेरि बोलाएछन् र भनेछन्, के भयो त तपाईँको दाजुको प्रतिक्रिया के भयो त? गिरिजाले, यी चिठी छ, मलाई चिठी लेख्नु भएको छ भनेर भनेछ। हेरौँ, म चिठी हेर्न सक्छु भनेर राजाले सोधेछन्। गिरिजाले मेरो चिठी दियो। चिठी फेरि पढे, फेरि पढे, अनि भनेछन्, मलाई दिन्छौ, म कपी गरेर तिमीलाई फर्काइदिन्छु भनेर लिएछन्। त्यस्तो त्यो चिठी थियो मेरो। त्यसपछि के भयो, राजासँग गिरिजाको वार्ता भङ्ग भयो। गिरिजा परेशान भएर जयप्रकाशजी कहाँ पुग्यो। जयप्रकाशजीले भनेछन्, अब बिपीका मित्र र नातेदारहरूले मुटु दरो पार्नु पर्यो, मर्न पनि सक्दछन् उनी, देशको निम्ति आदर्शको निम्ति बलिदान हुन थालेका छन्, अब हामीले आफ्नो मुटु दरो पार्नुपर्छ। त्यस्तो अवस्था भइसकेको थियो। त्यसपछि एक दिन त अचानक सूर्यबाबु आउनुभयो। सूर्यबाबु मात्रै आउनुभयो सुशीलालाई लिएर। म छक्क परे। राजाले भने रे सूर्यबाबुले भनेको कि सुशीलाजीले पनि मलाई आश्वासन दिए पुग्छ, किनभने सुशीलाजीमाथि मेरो विश्वास छ। एउटा वक्तव्यको मस्यौदा उहाँले लिएर आउनु भएको थियो। मस्यौदाका धेरै प्रतिलिपिहरू पनि गरेर ल्याएको थियो, टाइप गरेको थियो, मैले पढे। त्यसमा अलिकति सच्याउने कोसिस गर्दै हुनुहुन्थ्यो। मैले भने अह मलाई जे गर्नु छ म गरिहाल्छु नि। त्यसलाई अलिकति सच्याए पनि मैले। अब त्यो मेरो गल्ती होस् अथवा जे होस् त्यो गरे। त्यही दिन बेलुका जेनरल आयो र मलाई चाबेलमा लिएर आयो। मलाई र गणेश मान्झीलाई सँगै लिएर आयो। यहाँ चाबेलमा मान्छेहरूको टनाटन हुल थियो। त्यस बेलाका सबै अखबारवालाहरू थिए। मलाई जनरलले लिन आएपछि मैले कहाँ जाने भनेर जनरललाई सोधेको थिएँ। उसले बताएन केही। मैले भने लुगाहरू त लगाऊ। जाडोको दिन थियो, अक्टोबर वा नोभेम्बरको दिन थियो। ओभरकोट थियो मसँग, मैले ओभरकोट लगाएँ। गणेश मान्झीले त त्यति पनि लगाउनु भएको थिएन, हिँडिहाल्नु भयो। चाबेलमा आएपछि जनरलले भन्यो तपाईँको भाइको घरमा हिँड्नु पर्यो। मैले भने कहाँ छ भाइको घर? उसले सोध्यो चिनेको छैन र? मैले भने मैले देखेको छैन, पहिले भनेको थिएन मलाई। उसले छुट्नु भयो भनेन। मैले भने मेरो छुटकारा आदेश खोइ। तबसम्ममा एलिजाबेथ हली दौड्दै आई र भनी हेलो कोइराला, स्वागत छ घरमा, तपाईँलाई अब के भन्नु छ? मैले भने मेरो छुटकारा नभएसम्म म कुनै वक्तव्य दिन्न। त्यस जनरललाई छुटकारा गर्ने कुनै आदेश रहेनछ, पुर्याउन मात्रै भनेको रहेछ, छोडिदिनु भनेको रहेनछ। म पनि बसिरहेको छु जीपमा। म यो कुरा पार्न चाहन्न थिएँ कि म वक्तव्य दिएर छुटेको हुँ। छुटे पनि त म आफ्नो मन बमोजिम गर्न स्वतन्त्र हुन्थे। थुनामा रहँदै म सुवर्णजीको वक्तव्यको समर्थन गर्न सक्दिन थिएँ। छुटेपछि त गर्ने नगर्ने मेरो स्वतन्त्रता हुन्थ्यो। मलाई लाग्छ त्यो मैले ठिकै गरेको थिएँ। जनरलले कहाँ कसलाई फोन गर्यो र भन्यो अब तपाईँ छुट्नु भयो। अनि छुटकारा भएपछि मेरो वक्तव्य आएको छ। त्यहाँ पुलिसहरूलाई पर राखिराखेको थियो। वक्तव्य खराब आयो भने फेरि पक्रन्छ भन्ने भान पारेको थियो। त्यसो हुने थिएन भन्ने मलाई लागेको थियो, तर सूर्यबाबु र अरूहरूले त्यस्तै अड्कल काटेका थिए। सूर्यबाबुले एउटा वक्तव्य तयार पारेर ल्याउनु भएको थियो। त्यसमा दस्तखत गर्ने कुरा भयो, प्रेसवालाहरू पर्खिरहेका थिए। मैले आफैले बसिकन एउटा वक्तव्य तयार पारे। प्रचार के गरिदिएका थिए भने सूर्यबाबुले वक्तव्य तयार पारेको हुनुहुन्थ्यो। त्यस्तो भएको भए त्यहाँ एक घण्टा म किन लगाउँथे वक्तव्य दिन? त्यहाँ करिब डेढ घण्टा पर्खेका छन् प्रेसवालाहरू। उहाँले एउटा मस्यौदा गर्नु भएको थियो जसलाई मैले हुँदैन भने। त्यसपछि मैले आफै मस्यौदा गरेँ र त्यसलाई सूर्यबाबुको सेक्रेटरीले टाइप गरेको थियो। त्यो मेरो आफैले तयार गरेको वक्तव्य थियो। त्यस बेलामा मेरो छुटकारा र वक्तव्यको कुरामा सुशीलाजी र गणेश मान्झीको बीचमा अलिक कडा भनाभन पनि भएको छ। सुशीलाले भनी वक्तव्य दिनमा के हर्ज छ? गणेश मान्झीको कुरामा उत्तेजित भएर उसले भनी म कातर भएकी छैन र तपाईँ भन्दा मेरो दुलाले कति त्याग गर्नुभयो म भन्दिन, तर यो वक्तव्य दिनमा के हर्ज छ? त्यसमा तपाईँको प्रतिष्ठाको कुरा के आउँछ? गणेश मान्झीले के भन्नुभयो भने मैले अहिले वक्तव्य दिए भने के असर पर्छ भने हामी वक्तव्य दिएर छुटेका हौ। उहाँले त्यस बेला वक्तव्य दिनु भएन, भोलिपल्ट दिनुभयो। आफ्नो वक्तव्यमा उहाँले भन्नुभयो मेरो नेताले भनेको म मान्छु। तर जे होस् उहाँलाई त लागेन नि वक्तव्य नदिएको हुनाले। त्यसो हुनाले वक्तव्य नदिएको भए हामीलाई फेरि थुन्ने थिए भन्ने होइन, त्यो हामीलाई सूर्यबाबुले घुँडा टेकाउन खोज्नु भएको थियो। हामीलाई झन लतार्ने कोसिस उहाँले गर्नुभएको थियो। जुन वक्तव्य हामीले दियौं त्यसको क्रियाशील अंश के थियो भने सुवर्णजीको वक्तव्यलाई एउटा साथी र उत्तरदायित्व लिई काम गरेको व्यक्तिले दिएको हुनाले र पार्टीको एउटा अनुशासित सदस्य हुनाले म त्यसलाई समर्थन गर्दछु भन्ने आशयको थियो। त्यसमा अलिकति ठाउँ राखेको छ। मैले अरू कुरो पनि भनेको छु। मैले डाक्टरहरूलाई धन्यवाद दिएको छु, मिलिट्रीहरूलाई धन्यवाद दिएको छु र अहिले बेलामा एउटा समझदारी हुनुपर्ने पनि भनेको छु। म यो भन्न चाहन्न कि मैले सुवर्णजीको वक्तव्यलाई समर्थन गरेको थिइनँ, तर त्यो वक्तव्य मेरो छुटकाराको आधार भने थिएन। त्यसमा केहीले भनेका छन् त्यो पहिलेदेखि नै तयार भइसकेको कुरा थियो। टाइम्स अफ इण्डियाको त्रिभुवननाथले समाचार प्रेषित गरेको थियो, यसमा भएका षड्यन्त्रहरू र पर्दा पछाडि सूर्यबाबुको ठूलो भूमिका थियो भन्ने। म छुटेको भोलिपल्टै राजा बाहिर जानेवाला थिए इङ्ल्यान्ड इलाजको लागि। म पनि पछिपल्ट जानेवाला थिएँ। मैले बिहान टेलिफोन गरेँ प्रधानमन्त्री मार्फत राजा कहाँ, भेट्न चाहन्छु भने। त्यो पनि मेरो गल्ती थियो। मैले सिधै राजासँग सम्पर्क गर्नुपर्ने रहेछ। गिरिजासँग कुरा गर्दा राजाले एउटा शर्त लगाएका थिए। राजाको भनाइ थियो छुटेको एक वर्षसम्म बीपीले चुप लागेर बसुन्, त्यसपछि मैले उनले भनेको सबै थोकाछु, एक वर्षसम्म केही नगरून्। उनले मसँग सम्झौता भएर सबै कुरा गरिरहेको जस्तो उनी देखाउन चाहँदैनथे। जब गिरिजासँग उनको वार्ता भङ्ग भयो त्यसका साथसाथै यो कुरा पनि कायम रहेन। म त्यसपछि राजासँगको त्यस्तो कुनै समझदारीमा थिएन। छुटकारापछि जब राजालाई भेट्छु भने प्रधानमन्त्रीले के खबर पठाए भने राजाले भनेका छन् जाने तर्खरमा छु, प्याकिङ गर्नुपर्ने र उनलाई पनि इलाजको निम्ति जानु छ, त्यसो हुनाले पछि आएर भेटौंला। भोलिपल्ट राजा गए। सबैले अपेक्षा गरेका थिए कि राजालाई विदा गर्दा जाउँला। म गइन। मैले के ठाने भने राजाले मलाई भेट्न चाहँदैनन् भने उनलाई एयरपोर्टमा भेट्न गएर म अप्ठ्यारो पार्न चाहन्न। राजाले आउला भन्ने अपेक्षा गरेका रहेछन्। पछि मलाई अरूहरूले भन्थे राजा बडो साधारण तरिकाबाट गएका थिए। कमर्सियल फ्लाइटमा 8 सिटहरू रिजर्भ गरेका थिए। छुटेको भोलिपल्ट मैले भेटघाट गरे साथीहरूसँग। पर्सिपल्ट म पनि यहाँबाट गए कलकत्ता। सुवर्णजी त्यही हुनुहुन्थ्यो। कलकत्ता जाँदा विराटनगरमा प्लेन रुकेको थियो। म त्यहाँ रुक्ने अवस्थामा थिइनँ। मेरो अवस्था ठिक थिएन। इलाजको लागि मैले बाहिर जान जरुरी भएको थियो। म इलाजको लागि कलकत्ता भएर बम्बई जाँदै थिएँ। एउटा सानो अपरेसन भएको थियो र त्यसबाट एउटा सानो गिर्खा निस्क्यो। क्यान्सर हस्पिटलमा पनि गए तर अपरेसन बीच क्यान्टी हस्पिटलमा भएको थियो। बिस्तारै बिस्तारै निको भए। म हिन्दुस्तानमा गएपछि जयप्रकाशजीसँग मेरो भेट भयो। त्यस अवधिमा म खुब घुमेँ। महाराष्ट्र गएँ, गोवा गएँ, कोल्हापुर गएँ, सबतिर गएँ। घुमेर आउँदा महाराजा धीराज पनि फर्केर आएका थिए बम्बई। म महाराजा धीराजलाई स्वागत गर्न गएँ एयरपोर्टमा। एयर इन्डियाको फ्लाइटबाट रोम भएर आएका थिए। मेरो जाने मन थिएन तर सबले सल्लाह दिए। गएको राम्रो भयो जस्तो लाग्छ। मेरो तर्फबाट पनि एउटा संकेत भयो। राजाले त्यस संकेतलाई फर्काएनन्। म र सुशीला गएका थियौं। त्यहाँ भारत सरकारको तर्फबाट मलाई बस्ने राम्रो प्रबन्ध गरेका थिए। राजा ओर्लने बित्तिकै सबभन्दा पहिले स्वागत गर्यो गभर्नरले र अनि मुख्यमन्त्रीले। त्यसपछि सुशीला र मैले स्वागत गर्यौं। राजालाई मैले प्रणाम गरे। पहिले उनले नदेखे जस्तो गरे। पछि फर्केर आएर कस्तो छ भनेर सोधे। मैले ठिक छ भने। मैले अखबारमा पढे अपरेसन भएछ भनेर भने। तर अहिले ठिक छ भनेर सोधे। मलाई पनि राम्रो छ भने सुशीलाले। सुशीलासँग एक दुई कुरा अरू सोधेर जाउँ है भनेर गए। त्यहाँ त्यति मात्रै कुरा भयो। त्यसपछि मैले 10 फोन गरेँ। मिलिट्री सेक्रेटरीले कुरा गरे। सन एन्ड सेन्स भन्ने त्यहाँ एउटा 5 होटेल छ। राजा त्यहाँ बसेका थिए। मैले भने म राजासँग दर्शन गर्न चाहन्छु। म आज बिन्ती गरेर खबर पठाउँछु भनेको थियो। 1.5 खबर के दिए भने महाराजा जहाजबाट हुकुम भयो बीपी पनि ओखती गर्न आएको र म पनि अलिकति आराम गर्न आएको। यहाँ किन भेट्ने? पछि भेटौँला। मलाई त्यो मन परेन। त्यसबाट एउटा पृष्ठभूमि तयार हुन थाल्यो। बम्बईको इलाज इत्यादिको काम सकेर म गएँ। बनारस गएँ, पटना गएँ। सबै ठाउँहरूमा ठूला स्वागतहरू भए, नेपालीहरूद्वारा र भारतीयहरूद्वारा, खास गरेर विद्यार्थीहरूद्वारा। मैले आफ्ना विचारहरू भन्दै गएँ। पटनामा त झन् ठूलो स्वागत भयो मेरो। पटनाबाट म विराटनगर गएँ। त्यसपछि सार्वजनिक सभा भयो। सभामा मैले बोलेका कुराहरू त अखबारैमा निस्किसकेका छन्। मैले के बोले भनेर मैले भनेको थिएँ राजा र प्रजा मिल्नुपर्छ। म यस्तो ठाउँमा राजालाई उभ्याउन चाहन्छु जुन ठाउँमा म पनि उभिएको छु। त्यसो हुनाले त्यस्तो व्यवस्था हुनु पर्यो। यहाँ काठमाडौँमा त्यसको तीव्र प्रतिक्रिया भयो। राजासँग आफूलाई उभ्याउन खोज्ने भनेर मेरो विरोध गरे। मैले त्यहाँ अर्को कुरा पनि भनेको छु। यो 2017 सालको काण्ड राजा र प्रजालाई अलग गर्ने काण्ड हो। यो जनहितको लागि भनिएको छ। तर जनताको अधिकार खोसेर कसरी जनहित हुन सक्छ त्यो म बुझ्न सक्दिन। अहिलेको संविधानको बारेमा पनि म बोलेको छु। संविधान धेरै महत्वको कुरो होइन। के लेखिएको छ संविधानमा त्यो महत्वपूर्ण होइन, त्यसको भावना महत्वपूर्ण हुन्छ भनेको छु मैले। महत्वपूर्ण कुरा के भएको छ भने मेरा ती भाषणहरूको विरुद्धमा भयानक ठूलो प्रतिक्रिया सृजना गराइयो काठमाडौँमा। अखबारहरूमा धुवाधार विरोध चलिरहेको छ। मैले भने स्वदेश भनेको राष्ट्र भनेको जनता हो, माटो होइन। अचेल त अलि फरक ढंगले भन्दछु। त्यसबेला भनेको थिएँ नदी नाला यी सबै केही कुरा होइनन्, जनता हो राष्ट्र भनेको। कुनै चमत्कारद्वारा नेपालबाट मान्छेहरू लोप भए भने नेपाल रहँदैन। राष्ट्र भनेको कुनै भौगोलिक इकाइ होइन, जनप्रिय इकाइ हो भनेर मैले भनेकोमा प्रधानमन्त्री थापाले जवाब दिएको छ। राष्ट्र भनेको नदी हो, पहाड हो इत्यादि। मलाई लाग्छ सूर्यबाबुले आफ्नो जीवनको पहिरो र अन्तिम पटक आफ्नो अग्रसरतामा भोपा बजाएर मिटिङ हुन्छ बसन्तपुरमा भनेर मिटिङ गर्नुभयो। मैले बुझिराखेको थिइनँ के भइरहेको थियो, किन यसो भइरहेको छ भनेर। आजकल पो यी कुराहरू धेरै बुझ्न लागेको छु। मलाई लाग्दथ्यो राजाले यसो गर्न लगाए। मलाई लाग्दैन थियो कि अरूहरूले यसो गर्न लगाउँछन्। मैले आफ्नो कार्यकर्ताहरूलाई भेटे, उनीहरूको उत्साह देखे, जनताको उत्साह देखे। मलाई लाग्यो परिस्थिति हाम्रो धेरै अनुकूल छ र राजाको त्यस्तो प्रतिक्रिया म बुझ्न सकिराखेको थिइनँ। मैले गिरिजालाई काठमाडौँ पठाएँ, के हो बुझेर आइज त भनेर। गिरिजाले गल्ती के गर्यो भने राजासँग नभेटेर प्रधानमन्त्रीसँग भेट्यो। राजालाई भेट्न खोज्दा राजाले भेटेनन्, प्रधानमन्त्रीसँग भेट्नु पर्यो। प्रधानमन्त्रीले भन्यो राजा जागेका छन्। त्यस्तो कुरा पनि बोल्ने हो? एकदम जागेर बसेका छन्। फेरि समातिनुहुन्छ क्या तपाईँको दाजु? अनि ऊ दौड्दै आयो। मलाई अब समात्छन् भन्ने त्यसलाई त्यो लागेछ। मैले के देखिरहेको थिएँ भने यत्रो उत्साह छ जनतामा, हाम्रो प्रति यस्तो आस्था छ, कार्यकर्ताहरूमा यस्तो उत्साह छ, आस्था छ भने अहिले यो जुन नकारात्मक प्रवृत्ति लिएका छन् राजाले, यस्तो स्थितिमा मैले जेल जानु उचित छैन। बरु यस परिस्थितिलाई क्रान्तिकारी बिन्दुमा पुर्याउनु पर्छ भनेर मैले नेपाल छाड्ने निर्णय गरेँ। हिन्दुस्तान जाने निर्णय मेरो थियो, पूरा मेरो। मैले जनतामा जुन उत्साहको लहर देखेको थिएँ, म थुन्निए भने फेरि एउटा शून्यता हुन्छ। नेतृत्व, दृश्य नेतृत्व जनतालाई प्राप्त भइरहनु पर्दछ। सम्पर्क, दृश्य सम्पर्कमा नेतृत्व प्रदान भइरहनु पर्दछ। त्यो मेरो सिद्धान्त पनि हो। मलाई लाग्छ अब त्यो मैले नै बुझ्न गल्ती गरेँ परिस्थितिलाई। तर साथै त्यसो नगरेको भए पनि, हिन्दुस्तान नगएको भए पनि, यो अवस्था हामीले पार नगरेको भए, मलाई लाग्दैन हाम्रो यो आयाम विकसित हुन्थ्यो, क्रान्तिकारी आयाम। यहाँ बसेको भए हामी के गर्थ्यौँ होला? त्यही टङ्कप्रसादहरू जस्तै वक्तव्य दिने, कहिले केही भन्ने, त्यति मात्रै हुन्थ्यो। अरू परिस्थितिहरू समान रहेको भए, हाम्रो अनुकूल अरू परिस्थितिहरू रहेको भए, त्यो निर्णय गल्ती मानिन्थ्यो। राजाबाट कुनै अनुकूल कुरा हुने जस्तो मलाई थाहा लागेको भए त्यो गल्ती भनिन्थ्यो। होइन, राजा हटमा रहेको खण्डमा मैले या त जेलमा बस्नु पर्थ्यो या व्यवस्थामा संलग्न हुनु पर्थ्यो। कसैले यो भन्न सक्छ कि मैले फेरि जेलमा नै जानु पर्थ्यो, तर त्यो गरेको भए मेरो राजनीतिमा यो आयाम थपिने थिएन। यो मलाई लागेको कुरा हो। हिन्दुस्तानलाई यो देखाउने कि म तिमीहरूको नियन्त्रणमा नबसेर पनि संगठन गर्न सक्छु, त्यो आयाम थपियो। र राजासँग पनि यसै गरी नियन्त्रणमा नरहेर निर्णय लिने आयाम थपिएको छ। मलाई सोध्दछन् यो कुरा, तर हामीहरूले त्यस अवस्थालाई पार नगरेको भए, 7 वर्ष हिन्दुस्तानमा बसेर संगठन नगरेको भए, क्रान्ति नगरेको भए, हिन्दुस्तानमा निर्भर नभएर, सुवर्णजी जस्तो नभएर नगरेको भए, हामीहरूको आयाम अलिक कम हुने थियो, कमजोर हुने थियो। जेलमा बसिरहनु पर्थ्यो र यहाँ जेलमा बसेर केही माने हुने थिएन जस्तो लाग्छ। हामी हिन्दुस्तानबाट जुन परिस्थितिमा जे भनेर जसरी फर्क्यौं त्यसको असर छ। 7 वर्ष जेल बसेर फेरि छुटेको भए पनि त्यही अघि छुटेको बेला जस्तै हुन्थ्यो होला। तर हिन्दुस्तान गएपछि त्यत्रा काण्डहरू गरेर फर्केर आउँदा मलाई लाग्छ एउटा आयाम विस्तारित भयो। हिन्दुस्तान जाने अरू कुनै कारण थिएन। अनि गिरिजा आयो काठमाडौँबाट बिहानको प्लेनमा, तत्काल गाडी लियौं। त्यही दिन हामी दिउँसो हिँड्यौं, भरे राति पटना आयौं। पटनामा 1-2 दिन बसेर बनारस आएपछि त त्यो गल्ती भइहाल्यो। 62। मलाई यसै बीचमा दुईटा घटना भन्न मन लागेको छ। त्यसले सामन्ती चरित्र र औद्योगिक उदार बुर्जुवाको बीचको अन्तरलाई स्पष्ट गर्छ। सामन्ती औद्योगिक चरित्र भएको सोभियत संघ र चीन एवं औद्योगिक उदार बुर्जुवा चरित्र भएको अमेरिका र बेलायतका व्यवहारहरूमा भएका भिन्नतालाई यी घटनाहरूबाट बुझ्न सकिन्छ। सोभियत संघ यद्यपि औद्योगिक राष्ट्र हो, त्यसको चरित्र सामन्ती नै छ। मेरो जानकारीमा यो भेद प्रदर्शित गर्ने दुईवटा घटनाहरू छन्। राजा मेरो पालोमा एकचोटि अमेरिकाको राजकीय भ्रमणमा गएका छन् र अर्कोचोटि बेलायतको भ्रमणमा गएका छन्। सोभियत संघ म प्रधानमन्त्री हुनुभन्दा पहिले नै गइसकेका थिए। उनी अमेरिका जाने बखतमा अमेरिकी राजदूत भर्खर यहाँ नियुक्त भएको थियो। त्यसभन्दा अघि दिल्ली स्थित राजदूतले नै यहाँको काम हेर्थ्यो र यहाँ राजदूतावास खुलेको थिएन, मेरो समयमा खुल्यो। अमेरिकी राजदूतलाई यहाँको दरबारको चालचलन केही थाहा थिएन। त्यो राजदूत स्टेभेन्स भन्ने मलाई बडो असल लाग्थ्यो। दरबारका मान्छेहरू योसँग सहयोग गर्दैनथे। म दरबारका मान्छेहरूसँग भन्थे उनीहरूसँग सहयोग गर। जस्तो राजा अमेरिकाको राजकीय यात्रामा जाने भए, राजकीय यात्रामा जाँदा कहाँ कहाँ राजालाई जाने मन छ, के हेर्ने मन छ, त्यो उसले जान्नु पर्थ्यो। उनीहरूले आफ्नो मनले बनाइदिएर त हुँदैनथ्यो, छलफल हुँदैनथ्यो। अनि त्यो मसँग सोध्थ्यो। मैले भने राम्रो कुरा त के हुन्छ भने तिमी नै राजासँग भेटिकन मिलाऊ त्यसलाई। राजासँग त्यसले भेट्न सकेन, कत्रो गाह्रो पर्यो। कत्रो गाह्रो पर्यो भने त्यसले बल्ल तल्ल राजासँग भेट्न पायो। अरू कुरा त सबै चुल्झियो, एउटा समस्या बाँकी रह्यो। त्यो के भने राजालाई स्वागत गर्न आइसेनहावरले एयरपोर्टमा आउनुपर्छ। सामान्यतया ऊ एयरपोर्टमा कम्ती जान्थ्यो, व्हाइट हाउसको चौरमा ऊ स्वागत गर्थ्यो र धेरै जस्तो राष्ट्र अध्यक्षहरूलाई उसले त्यसै गरी नै स्वागत गरेको थियो। त्यस कुराको आग्रह भयो यताबाट र मैले पनि भने कि राजा जस्तो राष्ट्र अध्यक्षलाई एयरपोर्टमा नै स्वागत गर्नु बेस हुन्छ। उसले के भन्यो भने आयोजनाहरूलाई स्ट्रोक भइसकेको छ, जाडोको बखत छ, स्वागत गर्न टोपी खोलेर जानुपर्छ, त्यो उसलाई बडो अप्ठ्यारो पर्न सक्दछ। त्यसकारण मात्रै हो कुनै असम्मान गर्नलाई व्हाइट हाउसको चौरमा स्वागत गर्ने कुरा गरेको होइन भनेर स्पष्टीकरण दियो। मैले यो स्पष्टीकरण राजालाई पनि बताऊ भने किनभने त्यसमा म धेरै हस्तक्षेप गर्न चाहिरहेको थिइनँ। यस विषयमा कुरा भएछ उनीहरूसँग र पछि आइजनहावर एयरपोर्टमा नै स्वागत गर्न आयो। जाडो असाध्य थियो, बल्ल तल्ल ऊ आएछ। उसको समस्या थियो जाडोमा स्ट्रोक हुने डर र पछि त उसलाई भयो पनि, सम्भवत त्यस जाडोले नै पछि त्यसलाई स्ट्रोक भयो। अर्को कुरा थियो राजालाई केही उपहार दिने, राष्ट्रपतिले अतिथि राष्ट्र अध्यक्षलाई कुनै उपहार दिने कुरा थियो। मसँग सल्लाह लियो के गर्ने हो भनेर। मैले भने तिमीले राजासँग भेट्दाखेरि भन्न अप्ठ्यारो होला, त्यसो हुनाले दरबारका सचिवहरूसँग सोधेनौ? अहँ, मलाई तिमीले नै कुनै सल्लाह दिनु पर्यो भन्यो उसले। मैले भने यो त तिमीले तय गर्ने कुरा हो, तर तिमीलाई राजा रुस जाँदा दिएको उपहार थाहा होला। उनीहरूले त राजालाई एउटा इल्युसन प्लेन दिएका थिए उपहारमा, तिमीलाई निर्णय गर्न त्यो एउटा आधार हुन सक्दछ। उसले भन्यो हामी उपहार दिने कुरामा उनीहरू जति धनी छैनौ, अनि उनीहरूले कुनै साधारण तर कलात्मक महत्वको कुनै उपहार दिएछन्। एउटा औद्योगिक उदार बुर्जुवा समाजले दिन सक्ने स्वागत सत्कार र उपहारको यो दृष्टान्त थियो। 63. बनारस पुगेर मलाई के लाग्यो भने नेपालमा सुवर्णजीले जब बन्दुक उठाउनु भयो दुईवटा खामी त्यसमा थियो। एउटा त्यो पूर्णत हिन्दुस्तानमा निर्भर थियो, भारतीय रणनीतिसँग गाभिएको थियो, भारतको नेपाल सम्बन्धी रणनीतिको त्यो अङ्ग भएको थियो। मलाई के लाग्यो भने भारतलाई पनि हाम्रो खाँचो परेकोले हामी एक दोस्रामाथि निर्भर छौं, त्यसरी पूरै भारतमाथि निर्भर रहनुपर्ने खण्ड छैन। एउटा त्यो मेरो मौलिक अनुमान थियो। अर्को मेरो आधारभूत अनुमान के थियो भने जनतामा क्रान्तिकारी उत्ताप छ र एउटा दृढ निश्चय सानो समूहले क्रान्तिकारी कार्य गर्यो भने जनताको अपार समर्थन पाइन्छ। जनता परिवर्तन चाहन्छ तर डराएको छ। एउटा दृढ निश्चय आतंकवादी होइन क्रान्तिकारी समूहले त्यसको नेतृत्व लिन सक्दछ। मैले आतंक र क्रान्तिमा भेद गरेको छु। नक्सलवादीहरूसँग मेरो मतभेद मुख्यत यसैमा छ। जनक्रान्तिको लागि पहिलो प्रहार क्रान्तिकारी आन्दोलनले गर्छ, त्यसपछि जनता सहभागी हुन्छ, उठ्छ। मेरो ती दुईटा अनुमानहरू थिए। मैले सशस्त्र क्रान्तिको आह्वान गइसकेपछि 1.5-2 हजार मान्छेको लागि अलिकति हतियार चाहिएको थियो। मलाई मुलुक बाहिर बस्ने इच्छा थिएन। सुवर्णजीले बाहिर बसेर गर्नुभयो, त्यसो हुनाले त्यसमा त्यो परनिर्भरताको कमजोरी आयो। हतियार उपलब्ध भयो र हामीले देशभित्रै केन्द्र बनाएर गर्यौं भने सरकारले हाम्रो मुकाबिला गर्न सक्दैन भन्ने मेरो धारणा थियो। त्यसका अरू के अन्तर्राष्ट्रिय दुष्परिणामहरू हुन्थे त्यस बेला म त्यति जागरूक नहोला, तर ती कुराहरू मलाई लाग्दथ्यो। त्यसपछि मैले इन्दिरा गान्धीसँग कुरा गरे। हिन्दुस्तानमा मैले 7 वर्ष बस्दा इन्दिरा गान्धीले मसँग एकचोटि भेटेकी छिन्। इन्दिरा गान्धी आफ्नो चरम उत्कर्षमा थिइन्। 1968 उनले पुराना सबै नेताहरूलाई पार्टीबाट निकालेकी थिइन्। उनीसँग भेट हुँदा मैले भने तपाईँले मलाई मदत गर्नु पर्यो। के कस्तो मदत भनेर सोधिन्। मलाई उनीहरू बडो सम्मान गर्थे। दिल्लीमा जाँदाखेरि सारा इन्तजाम उनीहरू नै गर्थे। उनीहरूले मलाई अतिथि सरह राख्थे। एउटा भूतपूर्व प्रधानमन्त्री आउँदा जस्तो व्यवहार हुनुपर्ने त्यस्तो गर्दथे। मलाई, सुशीलालाई र जो मसँग गएका हुन्थे उनीहरूको बस्ने इन्तजाम उनीहरू नै गर्थे। मलाई 1 करोड रुपियाँ चाहियो र अलिकति हतियारहरू चाहियो भनेर मैले भने। म नेपालमा क्रान्तिको लागि परिपक्व परिस्थिति देख्दछु भनेर मैले भन्दा त्यो कुनै समस्या होइन भनेर उनले भनिन्। तपाईँ आफ्नो संगठन बनाउनुहोस्, म त्यो तपाईँलाई इन्तजाम गरिदिन्छु भनेर उनले भनिन्। मेरो सिद्धान्त के छ भने क्रान्तिकारीले क्रान्ति गर्ने हो भने कसैसँग पैसा लिनमा केही आपत्ति छैन। शर्त मानेर लिनु हुँदैन, बिना शर्त आउँछ भने लिए हुन्छ। मलाई के लाग्थ्यो भने नेपालको चीन समर्थक र भारत विरोधी रवैयाले गर्दा भारतलाई पनि एउटा परिस्थितिमा उपयोग गर्न सकिन्छ जो रूसमा लेनिनले जर्मनीलाई गरेको थियो। यसमा मेरो शर्त यो छ, मेरो यो काम गर, म तिमीलाई यसो गर्छु भनेर इन्दिरा गान्धीले भनिनन्। त्यस वखतको उनको विदेश मन्त्री थियो दिनेश सिंह। तर इन्दिरा गान्धीले के भनिन् भने यस विषयमा तपाईँ अरू कसैसँग कुरा नगर्नुहोस्, मेरा मन्त्रीहरू वा काओ रहको मुख्य व्यक्तिसँग पनि कुरा नगर्नुहोला। मैले काओलाई चिनेको पनि थिइनँ। त्यसपछि काओ मसँग भेट्न आयो। टीएन कौलसँग मेरो पहिले जान पहिचान थियो। टीएन कौल, काओ र म धेरैचोटि भेट्थ्यौं। उनीहरू म कहाँ पनि आउँथे, म पनि उनीहरू कहाँ जान्थे र त्यसरी हामी भेट्थ्यौं। त्यसपछि म इङ्ल्याण्ड गए सोसलिस्ट इन्टरनेशनलका नेताहरूलाई भेट्न भनेर। इङ्ल्याण्डमा जाँदा हान्स जेन्सेक थियो सोसलिस्ट इन्टरनेशनलको सेक्रेटरी जेनरल। म बम्बईमा अस्पतालमा भर्ना हुँदा पनि त्यो आएको थियो मलाई हेर्न। आएर उसले भनेको थियो तपाईँ पनि आउनु सुधा। मैले भने तपाईँहरूसँग पनि मलाई धेरै कुरा गर्नु छ, उनीहरूबाट पनि मलाई मदत लिनु थियो, उनीहरूबाट केही मदत भयो भने झन विभिन्न सूत्रबाट विविधीकृत मदत हुन्थ्यो, राम्रो हुन्थ्यो। मैले हान्ससँग कुरा गरे। हान्सले के भन्यो भने म त एउटा सेक्रेटरी जेनरल हुँ, ब्युरोक्रेट हुँ, अफिसर जस्तो, यो त सरकारहरूले गर्न सक्ने कुरो हो। तपाईँको म सम्पर्क स्थापित गरिदिन्छु, तपाईँ समाजवादीहरूको सरकारहरू भएका मुलुकहरूको भ्रमण गर्नुहोस्, उनीहरूसँग कुरा गर्नुहोस्। स्वीडनले अलिकति चाख लिए जस्तो गर्यो, तर उनीहरूको एउटै समस्या थियो, त्यो मदत तपाईँसम्म कसरी पुर्याउने। भारतको मंजूरी बिना त्यो गर्न सकिँदैन र भारतले मंजूर गर्ने हो भने त्यो मदत भारतले नै गर्न सकिहाल्छ। उनीहरूको मुख्य सार यही थियो। मैले भने भारतको समर्थन छ हामीलाई, त्यसो भए यति सानो रकमको लागि हामीहरू कहाँ तपाईँले आइरहने कुरा छैन भने उनीहरूले। उनीहरूको तर्क चित्त बुझ्दो थियो। कूटनैतिक समर्थन जति चाहिने हो तपाईँलाई हामी त्यति दिन्छौं भन्थे उनीहरू। त्यसपछि जब म उताबाट फर्केर आएँ इङ्ल्याण्ड र युरोपको भ्रमणपछि इजरायलको एउटा महत्वपूर्ण मानिससँग एउटा एयरपोर्टमा संयोग बस भेट भयो। त्यो मानिस अघि इजरायलको संसदको सदस्य पनि थियो, बेरेक्ट भन्ने। त्यसले मसँग गोप्य तवरले भेट्यो, एयरपोर्टको भीआईपी रूपमा भेट्यौं। मैले भने मेरो त यो समस्या छ। उसले पनि त्यही ठिक त्यही कुरा भन्यो, मदत त तपाईँहरूलाई हिन्दुस्तानको इजाजत बिना दिनै सक्दैनौ, र हिन्दुस्तानले इजाजत दिने हो भने त हाम्रो मदत चाहिँदै चाहिँदैन। त्यसरी मेरो त्यो भ्रमण पूरा भयो र म फर्केर आए। 64 एक दिन चक्रले भने एउटा हतियार डिलरले मसँग सम्पर्क गर्यो, अलिकति पिस्टलहरू दियो 1.5 दर्जन जति कि कति, र ऊ भन्छ कि म हतियारहरू तिमीहरूलाई सप्लाई गर्छु, तिमीले पैसा ल्यायौ भने। मैले पिस्टल देखेँ, राम्रा जेक पिस्टलहरू। ऊ गोरा थियो, अमेरिकन जर्मन के थियो कुन्नी। हामीहरूलाई के लाग्यो भने यी हतियारका तस्करहरू हुन् र हतियारको तस्करी गर्दा होलान्। पैसा दिने हो भने उनीहरूले जुनसुकै किसिमका हतियारहरू जतिसुकै पनि दिन सक्थे। म पुग्नुभन्दा पहिले नै म पुग्दाखेरि के देख्दछु भने चक्रलाई उनीहरूले सम्पर्क गरेका रहेछन्। बनारसमा चक्र बस्थे यस्तो घरमा जहाँ हिप्पीहरू पनि बस्थे, गाँजा खाने। त्यही हिप्पीहरू जस्तो मध्ये एउटाले चक्रलाई सम्पर्क गरेछ। उनीहरू गाँजा खाने, एलएसडी लिने। म आउँदाखेरि गिर्जाले के भन्यो भने यहाँ त हतियारहरू पाइने रहेछ र तिनीहरूले 1 दर्जन रिभल्भर र पिस्टल अघि नै दिइसकेका रहेछन्। त्यो हाम्रो घरमा दिएर गए। भुक्तानी सान्दाजु आएपछि दिने भनेको छ। त्यो भएपछि म उत्साहित भएँ र तिनीहरूसँग मैले सम्पर्क गर्न थालेँ। मैले भने म उसैसँग सिधा सम्पर्क गर्छु। त्यो आयो, हिप्पी टाइपको मान्छे। मैले उसैसँग कुरा गरेँ। त्यो पछि आइजाइरहने, मलाई धेरै कुरा भन्यो त्यसले। उसले भन्यो म तपाईँलाई चाहिने तमाम हतियारहरू दिन सक्छु, तर तपाईँले मोल दिनुपर्छ। अहिले भुक्तान गर्न सक्नुहुन्न भने तपाईँले किस्ता गरेर भुक्तान गर्नुपर्छ। अलिकति त अहिले पनि दिनुपर्छ। अलिकति त मैले जहाँ तहीँ गरेर जहाँ तहीँ भेटेर पैसा पनि जम्मा गरिसकेको थिएँ। त्यहाँ अलिकति म झुक्यानमा परे जस्तो लाग्छ। वस्तुस्थितिको मूल्याङ्कनमा मेरो गल्ती भए जस्तो लाग्छ। मलाई पछि लाग्यो हतियारको अन्तर्राष्ट्रिय तस्कर त होइन त्यो, कसैको मान्छे होला, सरकारको मान्छे नभएर जसलाई पनि हतियार दिन सक्ने किसिमको हुन सक्छ। मैले उसलाई सोधेँ कहाँबाट ल्याउँछौ यी हतियारहरू। उसले भन्यो हामीहरूको ठूलो संगठन छ, केन्द्र छ जर्मनीमा। तपाईँले चेकोस्लोभाकियाको हतियार लिए पनि, पूर्वको हतियार लिए पनि, पश्चिमको हतियार लिए पनि हामीहरू दिन सक्छौ। उसले जो रिभल्भर दिएको थियो त्यो एकदम राम्रो फर्स्ट क्लास जैक रिभल्भर थियो। आजकल पो आतंकवादीहरूको कुरा सुन्दछु, तिनलाई हतियार दिनेले नै दिएको पनि हुन सक्दछ, हिन्दुस्तानको मान्छे पनि हुन सक्छ त्यो। मलाई आजकल हिन्दुस्तानकै मान्छे हो त्यो भन्ने लाग्छ, त्यो रको मान्छे जस्तो लाग्छ। म इङ्ल्यान्ड जाँदाखेरि रको मान्छेले मलाई भेटेको थियो। 65 इङ्ल्यान्ड जाँदाखेरिको कुरा भनौं, म युरोप जान थाल्दाखेरिको कुरा भनौं। म युरोप जान थाल्दा मलाई पासपोर्ट चाहियो, मलाई स्वास्थ्यको आधारमा पासपोर्ट देऊ भने। मेरो स्वास्थ्यको परीक्षण पनि गराउनु थियो, धेरैसँग मलाई भेट्नु पनि थियो। पासपोर्टको लागि पहिला मैले नेपालमा नै निवेदन पठाएँ। त्यसमा मलाई बडो नराम्रो किसिमको चिठी लेखिएको छ, त्यो प्रकाशित भइसकेको छ। त्यसपछि मैले जानु त कुनै पनि किसिमले थियो। त्यसो हुनाले मैले अन्तर्राष्ट्रिय नियम र प्रचलन मुताबिक कुनै पनि सरकारले बाहिर जाने राहदानी इन्कार गरिएको विदेशीलाई दिइने किसिमको राहदानीको लागि मैले हिन्दुस्तानमा निवेदन दिए। एउटा परिचय पत्र हुँदो रहेछ विदेशीले प्राप्त गर्न सक्ने, मसँग छ त्यो परिचय पत्र। त्यो यात्रा पत्र मात्र होइन, त्यसमा लेखेकै हुँदो रहेछ स्पेशल पासपोर्ट। त्यसले गर्दा मलाई यात्रा गर्न अत्यन्त गाह्रो परेको छ, जस्तो म इङ्ल्यान्ड जान थालेको जान पाइनँ। पहिले म जर्मनी गए, जर्मनीमा नेपालीलाई भिसा नचाहिने, भारतीयलाई पनि भिसा नचाहिने। फेरि जर्मनीमा सोसलिस्टहरूको सरकार छ, मेरा सब साथीहरू सरकारमा छन्। सोसलिस्ट इन्टरनेसनलको निम्तोमा म गइरहेको छु, त्यसो हुनाले त्यहाँ प्रवेश गर्न झन सजिलो छ भनेर म त्यहाँ गएँ। गएको त फ्रेङ्कफर्टबाट मलाई बाहिर जान दिँदैन। मैले भने मलाई त तिमीहरूले सोध्ने पनि होइन, जुनसुकै दृष्टिबाट पनि मलाई रोक्न मिल्दैन, किनभने एक त मैले हिन्दुस्तानको वैध यात्रा पत्र पाएको छु र अर्को त्यस यात्रा पत्रमा म नेपालको नागरिक हुँ भन्ने पनि स्पष्ट छ। दुवै अवस्थामा तिमीले त मलाई रोक्न पाउँदैनौ। उनीहरूले भने हामीहरूलाई गाह्रो त्यही परेको छ, तिमी नेपाली पासपोर्टको आधारमा आएका छैनौ र तिमी भारतीय नागरिक पनि होइनौ, तिमीसँग हिन्दुस्तानको यात्रा पत्र छ, हामीहरू छोड्दैनौ। दिनभरि मलाई त्यहाँ राख्यो। मैले पुलिसलाई तिमी यहाँको एसपीडीको महामन्त्री ड्रिङ्गललाई खबर गर भन्दा यो हामी गर्न सक्दैनौ भन्यो। अनि हान्स जेनिसेक कहाँ लन्डनमा टेलिफोन गर्न लगाए। त्यहाँबाट हान्स जेनिसेकले आफ्नो सहायक वेलकम भन्नेलाई पठायो। त्यो आयो र त्यसले आफ्नो ग्यारेन्टीमा मलाई बाहिर लग्यो अनि 7 दिनको स्पेसल पर्मिटमा बसे। त्यसले त्यहाँबाट ट्याक्सीमा बोन लिएर गयो। बोनमा त फेरि एसपीडीको अतिथि भएर बसे, बडो राम्रो होटलमा। उनीहरूसँग कुराकानी गरे। अब 7 दिनको अनुमति सिद्धिन थाल्यो। मैले अब कहाँ जाने? इङ्ल्यान्डको निम्ति इङ्ल्यान्डले भिसा दिँदैन, किनभने राजा इङ्ल्यान्डमा छन्, यता अनुमति बढाउन मान्दैन र उता इङ्ल्यान्डको निम्ति भिसा दिँदैन। सोसलिस्ट इन्टरनेसनलले सब ठाउँमा टेलिफोन टेलिग्राम गरिरहेको छ यिनलाई जान देऊ भनेर, तर त्यहाँबाट कडाइका साथ रोकेका छन्। त्यसपछि बल्ल बल्ल उनीहरूले के खबर गरे भने तपाईँले बोन स्थित स्वेडिस एम्बेसी मार्फत भिसाको लागि निवेदन दिनुहोस्। मैले निवेदन दिएँ र मैले स्वेडिस सोसलिस्ट पार्टीको उल्लेख पनि गरेँ। त्यसमा मेरो समय सिद्धिन थाल्यो। जर्मनीमा 1 दिन मात्र बाँकी छ अनि उहाँबाट त्यति चाँडो भिसा हुन सक्दैन भन्यो। हामीहरूले खबर गर्दा खबर पाउँदा 2 दिन त लाग्छ लाग्छ। मैले 7औं दिनको दिन जर्मनी छोड्नु परेको छ। आधा रातपछि त मेरो इजाजत सकिन्छ। त्यसपछि स्वेडिस पार्टीको सेक्रेटरी कहाँबाट खबर आयो, तिमी आऊ भिसा बेगर, एयरपोर्टमा हामीहरूले व्यवस्था मिलाउला। म बिना भिसा एयरपोर्टमा पुगे। मलाई लिन त्यहाँ स्वेडिस सोसलिस्ट पार्टीको विदेश विभागकी प्रमुख आएकी रहेछ। उसले मलाई लगेर एउटा होटेलमा राखिदिए अनि मेरो कुराकानी तिनीहरूसँग भयो। कुराकानी गर्दा उनीहरूले त्यही भने, भारतको सहानुभूति तिमीलाई नभइकन हामी केही गर्न सक्दैनौ र भारतको सहानुभूति तिमीलाई भयो भने हाम्रो मदत किन चाहियो? भारतको सहानुभूति भएन भने तिमीलाई हाम्रो हतियारको कुरामा तिमीलाई मदत पनि पुग्न सक्दैन। यही कुरा गरे उनीहरूले। धेरै कुरा भयो। मेरो अनुभव के भयो भने उनीहरू नेपालमा अभिरुचि राख्दैनथे। उनीहरू अफ्रिका महाद्वीपमा चाख लिन्थे, किनभने त्यहाँ तत्कालका लाभहरू थिए। मलाई के लाग्यो भने सोसलिस्ट भनौँ वा जे भनौँ, केवल उनीहरू छवि प्रदर्शित गर्दा रहेछन्, हामीहरू बडो अभिरुचि राख्दछौँ भनेर, र यथार्थमा ठोस र व्यावहारिक कुरामा नगएर केवल छवि प्रदर्शित गर्दछन्। मलाई त्यो लाग्यो आफ्नो अनुभवको आधारमा, र स्वेडनमा मलाई त्यो लाग्यो। मैले हान्स जेनिसेकलाई भने पनि पछि त्यो हो, उसले भन्यो, अहिले अफ्रिकामा संलग्न हुँदा धेरै प्रतिफलको सम्भावना छ। त्यो एउटा व्यावहारिक ध्यान हो। सोसलिस्ट पार्टीमा एक भन्दा एक बढेर काला अफ्रिकाको बारेमा जान्दथे। यद्यपि त्यस क्षेत्रमा त सोसलिस्टहरूको कुनै संगठनात्मक ताकत पनि छैन। जसलाई उनीहरू समर्थन गरेर हिँडिरहेका थिए ती सोसलिस्ट संगठनका नेता थिएनन्। म त्यस वखतमा अलि निराश जस्तो पनि भए। त्यहाँ स्वेडनमा पनि मेरो 7 दिन बस्ने अनुमति छ, त्यसपछि बस्न पाएन। अब कहाँ जाने? सोसलिस्ट इन्टरनेसनलले सबै ठाउँ भनिसकेको छ, कहाँ स्वागत गर्ने, कसरी स्वागत गर्ने भनेर। त्यसपछि डेनमार्कले भन्यो हामीहरू कहाँ आयो हुन्छ, अनि म डेनमार्क गएँ। डेनमार्कमा एउटा व्यक्ति सायद एन्डरसन भन्ने, जो पछि विदेश मन्त्री र प्रधानमन्त्री पनि भयो, उसले मसँग धेरै सहानुभूतिको कुरा गरेको छ। त्यसले नै केही मद्दत गर्ला कि भन्ने मलाई लाग्यो। त्यसवखत त्यो सरकारमा थिएन। मलाई त्यसको पार्लियामेन्टमा लिएर गयो, पार्लियामेन्ट्री पार्टीमा छलफल गर्न लगायो, प्रश्न उत्तरहरू भए। डेनिसहरूले मलाई बेसी सहानुभूति दिए। मलाई अलिकति उदासीन र औपचारिकता जस्तो लागे जर्मनहरू। अब त्यहाँ पनि सकियो मेरो बस्ने अनुमति। उनीहरू त जति दिन बसे पनि हुन्छ भन्थे। एउटा होटलमा मलाई ठिक गरिदिएका थिए। त्यहाँ म 7 दिन जति बसेँ। त्यहाँबाट मैले इङ्ल्यान्डको लागि कोसिस गरेँ, हुँदैन भनिदिए। त्यसपछि बेल्जियमले भन्यो भिसाको कुनै समस्या छैन। तर बेल्जियममा निश्चित के भने भने जबसम्म तिमी अरू ठाउँमा जान पाउँदैनौ तिमी हाम्रो अतिथि। मलाई एउटा होटेलमा राखे, म एक महिना बसेँ बेल्जियममा, मलाई भिसाको लागि त्यसरी कुर्नु परेको थियो। मलाई लाज पनि लाग्यो उनीहरूको खर्चमा बसिरहेको थिएँ। बेल्जियममा एक महिना बसेपछि हठात मलाई ब्रिटिस एम्बेसीबाट के खबर आयो भने तिम्रो भिसाको लागि आऊ, तिमीलाई भिसा दिन्छौ। त्यहाँको एम्बेसीमा म गए, त्यहाँको ब्रिटिस एम्बेसेडरले मलाई बोलायो कोठामा। मैले के देखेँ भने त्यहाँ यिनलाई भिसा दिनु भनेर लर्ड ह्युमको टेलिग्राम आएको रहेछ। त्यहाँ मलाई भिसा ढिलो गर्नुको कारण के परेको रहेछ भने राजा पनि त्यही बखतमा एक डेढ महिनाको लागि त्यहाँ गएर बसेका रहेछन्। मैले त्यो बेलामा भिसा माग गरेकोमा उनीहरूलाई गाह्रो परेको रहेछ, अनि राजाले बेलायत छोडेपछि खबर आएको रहेछ भिसा दिनु भनेर। एम्बेसडरले मलाई एकछिन आफ्नो कोठामा पर्खाएर त्यही दिन मलाई बेलायतको लागि भिसा दियो। अनि भोलिपल्टै म लन्डन गए। लन्डनमा त एउटा घरैको जस्तो वातावरण भयो। त्यहाँको लेबर पार्टीका साथीहरू भए, त्यहाँका अरू व्यक्तिगत मित्रहरू भए, त्यहाँको सोसलिस्ट इन्टरनेसनलको सेक्रेटेरिएट भए, ती सबैले मलाई बडो खुला हृदयले स्वागत गरे। मैले यो पृष्ठभूमि बताए, कत्रो गाह्रो हुँदो रहेछ त्यसरी यात्रा गर्दाखेरि। म एउटा प्रख्यात असहमत भएकोले र प्रख्यात विरोधी भएकोले त्यस्तो गाह्रो पर्यो, किनभने ती सबै सरकारहरूको नेपाल सरकारसँग सम्बन्ध राम्रो थियो। हामी एसियाका सोसलिस्टहरू मध्ये अग्रश्रेणीमा थियौं, तैपनि उनीहरू मदत गर्न सक्दैनथे। लगानीको कुरा गर्ने हो भने यो सफल लगानी हो, व्यापारी सरहको दृष्टिबाट हेर्ने हो भने पनि। मलाई त्यसो हुनाले के लागेर आयो भने सोसलिस्टहरू ज्यादा आफ्नो छवि प्रदर्शित गर्नमा तल्लीन छन् न कि यथार्थ राजनीति पकड राख्नमा। कहाँको ठोस मान्छे छ, कसलाई कहाँ समर्थन गर्ने भन्ने कुरामा उनीहरू उति ध्यान दिन सक्दैनन्। 66 अब म भारतमा आएपछि त देखेँ एउटा ग्रुप तयार छ मलाई हतियारहरू सप्लाई गर्नमा। आर्थिक कुरामा उसले भन्छ चिन्ता गर्नु पर्दैन, र भन्छ जति पैसा तिमी संकलन गर्दै जान्छौ उति मलाई चुकाउँदै पनि गर्दै रहनु पर्छ। त्यसपछि त्यसले हतियार सप्लाई गर्न थाल्यो। पहिले रिभल्भर दियो, त्यसपछि राइफल भन्यो, राइफल दियो। अब हामीलाई त्यो राख्ने ठाउँ छैन, हामीहरू संगठित छैनौ। हामीहरूलाई लाग्यो संगठन त हामी गरौंला रे, तर यो सजिलैसँग उपलब्ध छ, त्यसलाई कसरी कायम राख्ने? मेरो त्यो थोत्रो घर थियो जहाँ म बसेको थिएँ। कस्तो थोत्रो भने हिँड्दा हल्लिन्थ्यो र पाप्रो खस्थ्यो। एक हिस्सा ढलिसकेको थियो। त्यस घरको एउटा कोठामा मेरो र सुशीलाको एउटा सुत्ने कोठा थियो, सानो कोठा थियो। बक्सामा त्यही बन्द गरेर एउटा काम्लोले छोपिदिएको थियो। अरू कुनै उपाय नै थिएन, त्यसरी हतियारहरू आउन थाले। त्यो मान्छेले पछि मलाई दुईटा कुरा भन्यो, तिमीहरू क्रान्तिकारी हुन सक्दैनौ, तिमीहरूमा निष्ठुरता छैन, तिमीहरूलाई मुक्त गरेर राजाले गल्ती गरे। मैले भने के गर्नु पर्थ्यो राजाले? उसले भन्छ राजाले तिमीलाई मारिदिनु पर्थ्यो, अब तिमीले मौका पायो भने तिमीले राजालाई मारिदिनु पर्छ, तिमीसँग जीवन छैन। मैले भने यो प्रजातान्त्रिक क्रान्तिकारीको हत्यावाला प्रवृत्ति हुँदैन, एकजनालाई सिध्याइदिएर त केही हुँदैन। हामीहरूले हतियार लिएको आतंकवादी आन्दोलनको लागि होइन, यो त एउटा जनक्रान्तिलाई प्रेरित गर्नको लागि मात्र हो, यो आतंकवादी आन्दोलन होइन। मलाई हतियारहरू सप्लाई गर्ने त्यस मान्छेसँग भएको मेरा यी कुराहरू बडो विचारणीय छन्। अब समस्या के भयो भने हतियारहरू पनि आउँथे, मान्छेहरू पनि खटाखट उपलब्ध हुन थाले, आउन थाले, अनि पैसाको कमी हुन थाल्यो। अब के गर्ने भन्ने कुरा चल्यो। कतिजनालाई भने, नेपालमा भने, भारतमा भने, सबैलाई भने, तर त्यस स्तरमा पैसा पाइरहेको थिएन। यसै बीचमा मसँग हतियारहरू थिए तर हाम्रो एक्सन सुरु भएको थिएन। बंगलादेशको संघर्ष सुरु भयो, हिन्दुस्तानले मदत गरिसकेको थिएन, बंगलादेशका मान्छेहरू मनेर आउँथे। बंगलादेशका पहिलेका सोसलिस्टहरूले, भारतको विभाजनभन्दा पहिलेका सोसलिस्टहरू मलाई केही व्यक्तिहरूको परिचय गराइदिए। उनीहरूले मसँग अलिकति हतियार मागे, मसँग एक ट्रक जति हतियार जम्मा भइसकेको थियो, अलिअलि गर्दा गर्दै त्यति जम्मा भइसकेको थियो। उनीहरूले जयप्रकाशजीलाई पनि गुहारे बीपीलाई भन्देऊ भनेर। जयप्रकाशजीले मलाई भने उनीहरूसँग पैसा छ मुजिबको ग्रुपसँग, हतियार तिनीहरू पाइरहेका छैनन्, केही युवकहरू हतियारको लागि म कहाँ आइपुगेका छन्, तपाईँले हतियारको व्यवस्था गरिदिन सक्नुहुन्छ भने गरिदिनुहोस्, पैसा उनीहरू दिन्छन्, र तपाईँलाई हतियार सप्लाई गर्ने जुन ग्रुप छ त्यससँग उनीहरूको सम्पर्क गराइदिनुहोस्। उसले उता सप्लाई गर्छ, उनीहरूसँग त लन्डन ब्याङ्कमा 100,00,000 पाउन्ड जम्मा भएको छ, उनीहरूले पैसा दिन सक्छन्। त्यो समूहको मानिस जर्मन हो कि के हो मानेर आयो। स्वास्नी मानिस फेरि फेरि आउँथ्यो, कहिले भारतीय स्वास्नी मानिस, कहिले युरोपियन स्वास्नी मानिस लिएर आउँथ्यो। त्यसमा मैले त्यो भन्दा उसले भन्यो, होइन तिमी आफ्नो क्रान्तिको कुरा गर, त्यो जताततै हामी दिँदैनौ। मलाई त्यसबाट चिसो पार्नुपर्ने नि। हतियारको तस्करी गर्ने मात्रै भए त त्यहाँ नगद पाइरहेको थियो। दिँदैनौ भन्यो र दिएन। त्यस कुरामा पश्चिमी देशहरूको समर्थन थिएन। हिन्दुस्तानी सेना जानाले एउटा विदेशी हस्तक्षेप भएको त्यहाँ महसुस हुन्थ्यो। सोसलिस्ट पार्टीहरूमा पनि फरक थियो। सोसलिस्टको हैसियतमा के निर्णय गरे मलाई थाहा छैन, तर व्यक्तिगत रूपमा त्यसमा फरक दृष्टिकोण थियो। उनीहरूको भनाई के थियो भने यो आन्तरिक मामिलामा हस्तक्षेप भयो। यस सम्बन्धमा मेरो दुई पृथक मापदण्ड छ। एउटा मापदण्ड के छ भने जनताको प्रजातान्त्रिक हकहरूको पुनर्स्थापनाको कुरामा अन्तर्राष्ट्रिय स्तरको औचित्य रहन्छ। त्यसको औचित्यमा विवाद होला, त्यो गर्नुहुन्छ कि हुँदैन अर्कै कुरा हो। म एउटा सैद्धान्तिक कुरा राख्छु। अधिनायकवादी शासनको औपचारिक दर्जाको औचित्य रहँदैन। त्यो सेना जो पाकिस्तानको अधिनायकवादी व्यवस्थाको विरूद्धमा प्रयोग भयो, त्यो कुनै प्रजातान्त्रिक व्यवस्थाको विरूद्धमा पनि प्रयोग गर्छु भन्न पाइँदैन। त्यसमा म दुई पृथक मापदण्ड प्रयोग गर्छु। र मैले यो पनि भन्थे कि पाकिस्तानी सेनाको चरित्र र भारतीय सेनाको चरित्रमा भिन्नता छ। बंगलादेश एउटा स्वतन्त्र राष्ट्रको सम्पूर्ण चरित्र राख्दथ्यो र स्वतन्त्र हुन खोजिरहेको थियो। अन्ततोगत्व इतिहासले सिद्ध पनि गर्यो कि त्यो एउटा स्वतन्त्र राष्ट्र थियो। मैले त्यही धारणा र मान्यतामा त्यसरी उनीहरूलाई त्यहाँ मदत गरे। त्यहाँ हतियार गयो, त्यो स्वतन्त्र भयो। तर त्यसमा हिन्दुस्तानको यस्तो नियन्त्रण कायम भयो कि उनीहरूले लुकेर मात्रै मेरो प्रति कृतज्ञता ज्ञापन गरेका छन्, खुलेआम गरेनन्। कोशिश गरे जयप्रकाश नारायणका साथीहरूले अरूहरूले कि जयप्रकाशलाई एकपल्ट बोलाऊ, उनलाई इज्जत देऊ भनेर। त्यसो गरेनन्, भनी पठाए। मलाई गाह्रो परेको छ, किनभने यसो गर्दा इन्दिरा गान्धीसँग नराम्रो हुन्छ। त्यो भयानक पिचलग्गु जस्तो भइसकेको थियो। त्यसो हुनाले मलाई धेरै इज्जत छैन मुजिबुर रहमानका प्रति। मैले धेरै मान्छेहरूलाई चिनेको छु उनको माथिल्लो तहका, भित्रभित्री खबर पठाउँथे म कृतज्ञ छु। त्यस घटनामा मैले मदत गर्दा मलाई अलिकति गाह्रो परेको थियो, मेरा हतियारहरू गए। मैले भन्ठानेको थिएँ कि यो एउटा सानो लगानी हो, तर न प्रतिफल छ, न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ। मैले त्यसलाई पूरा गुमाए। त्यसपछि मसँग अब पैसा थिएन, अनि हाइज्याकिङको विचार आयो। त्यो पनि म विस्तारमा भनौँ कि बन्द गरौं, अहिले छोडिदेऊ। परिशिष्ट एक, विश्वेश्वर प्रसाद कोइरालाको यस अधुरो आत्मवृत्तान्तमा समावेश हुन नसकेका त्यसपछिका वृत्तान्तहरूको निचोड सूत्रबद्ध रूपमा यस अपिलले इंगित गर्दछ। 8 वर्ष लामो प्रवासकालीन राजनीतिका वर्णनातीत कटु अनुभवहरूले उहाँलाई नयाँ उत्सर्गको प्रेरणा दियो। राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम नैतिक राजनीतिको नयाँ आयाम बीपीको जीवन पर्यन्तको यात्रा बन्न गयो। देशवासीहरूको नाउँमा उहाँले जारी गर्नुभएको यो आह्वान उहाँको जीवनीको परिचयात्मक सामग्री पनि भएकोले 2033 साल पुस 16 गतेको यो पर्चाको पूर्ण व्यवहार यहाँ प्रस्तुत गरिएको छ। देशवासीको नाउँमा अपील। लामो प्रवासकालपछि हामी स्वदेश फर्कदैछौ। यस अवसरमा 1-2 शब्द देशवासीहरूको नाउँमा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज संकटमा छ। यता केही वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकारेका छन्। महाराजा धीराज लगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमा परेको खतराको चर्चा गरेका छन्। यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदैछौ। हाम्रो विचारमा अस्तित्वको संकट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो। यसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। कोरा नाराले मात्र हुने भए 16 वर्षमा राष्ट्रिय एकता यसरी छिन्न भिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नुपर्ने थिएन। आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड़ दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुई मुख्य रूप देखेका छौं, राष्ट्रियता र प्रजातन्त्र। भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ। यदि हामीले एउटै जिम्मेवारी मात्रको कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौं, र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड़ दियौं भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन। त्यति मात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौं। त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौं भने 16 वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले यो कुरा बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खड़ा हुन सक्छ, र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन्। नेपाली कांग्रेसले आफ्ना जन्मकालदेखि नै बेला बेलामा देशहितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। 2007 सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन, त्यसपछि आम चुनावलाई सदाको लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा अरू धेरै दलहरूको पनि सहयोग हामीलाई प्राप्त भएको थियो। 2017 सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष रेजिस्टेन्स मुभमेन्ट गर्यो, र आज देश उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जो निर्णय नेपाली कांग्रेसको परम्परा अनुरूप छ। प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घड़ी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ आज नेपालमा त्यो घड़ी आएको छ। हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगन्ने भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौं। नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी निर्देशन अनुसार देश फर्केर अपूर्व साहस देशप्रेमका उदाहरण प्रस्तुत गरेका छन्। यस राष्ट्रिय संकटको घड़ीमा हामी सबैले बितेका अप्रिय विवाद अनुभव र मतभिन्नताहरूलाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा सबै एकमत भएर लागौं। मैले अवसर पाएको खण्डमा महाराज धीराज समक्ष पनि आफूलाई लागेको कुरा राख्नेछु। राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको जिम्मेवारी हो। जय नेपाल। विश्वेश्वर प्रसाद कोइराला, अध्यक्ष नेपाली कांग्रेस, 2033 पुष 16। यो थियो विश्वेश्वर प्रसाद कोइरालाले 2033 साल पुष 16 गते देशवासीका नाउँमा गर्नुभएको अपीलको बेहोरा। नमस्कार।